मर्कुसले लेखेको सुसमाचार अध्याय एक। यो परमेश्वरको पुत्र प्रभु येशू ख्रीष्टको सुसमाचारको सुरुवात हो, जसरी यसैया अगमवक्ताको पुस्तकमा लेखिएको छ, हेर म मेरा समाचारवाहकलाई तिम्रो अघि पठाउँदैछु, जसले तिम्रो बाटो तयार पार्नेछ। उजाड स्थानमा कोही बोलाउनेको आवाज, परमप्रभुको बाटो तयार पार, उहाँका बाटाहरू सिधा बनाओ। युहन्ना उजाड स्थानमा बप्तिस्मा दिँदै र पाप क्षमाको निम्ति पश्चातापको बप्तिस्माको प्रचार गर्दै आए। यहुदियाको पुरै इलाकाबाट र यरुसलेमका सबै मानिस तिनी कहाँ गए। तिनीहरूले आआफ्ना पापहरू स्वीकार गर्दै तिनीबाट यर्दन नदीमा बप्तिस्मा लिए। युहन्नाले उँटको रौँबाट बनेको लुगा लगाउँथे र कम्मरमा छालाको पेटी बाँध्थे, र तिनले सलहहरू र वनमह खान्थे। उनले प्रचार गरे र भने, म पछि कोही आउँदै हुनुहुन्छ जो मभन्दा शक्तिशाली हुनुहुन्छ, र म त उहाँको चप्पलको फित्ता फुकाल्न निहुरन योग्य पनि छैन। मैले तिमीहरूलाई पानीले बप्तिस्मा दिए, तर उहाँले तिमीहरूलाई पवित्र आत्माले बप्तिस्मा दिनुहुनेछ। ती दिनहरूमा यसो भयो कि येशु गालिलको नासरतबाट आउनुभयो र युहन्नाद्वारा यर्दन नदीमा बप्तिस्मा लिनुभयो। जसै येशु पानीबाट निस्कनुभयो, उहाँले स्वर्ग उघ्रिएको र पवित्र आत्मा ढुकुर जस्तै उहाँमाथि आइरहनु भएको देख्नुभयो। अनि स्वर्गबाट यस्तो आवाज आयो, तिमी मेरा प्रिय पुत्र हो, तिमीसँग म अति प्रसन्न छु। त्यसपछि पवित्र आत्माले उहाँलाई उजाड स्थानमा जान बाध्य गराउनुभयो। उहाँ सैतानद्वारा परीक्षित हुँदै 40 दिनसम्म उजाड स्थानमा रहनुभयो। उहाँ जङ्गली जनावरहरूसँग रहनुभयो र स्वर्गदूतहरूले उहाँको सेवा गरे। अब युहन्ना पक्राउ परेपछि परमेश्वरको सुसमाचार प्रचार गर्दै येशु गालिलमा आउनुभयो र भन्नुभयो, समय पूरा भएको छ र परमेश्वरको राज्य नजिकै छ, पश्चाताप गर र सुसमाचारमा विश्वास गर। गालिल समुद्र भएर जानुहुँदा उहाँले सिमोन र उनका भाइ अन्द्रियासलाई जाल हानिरहेको देख्नुभयो, किनभने तिनीहरू मछुवाहरू थिए। येशूले तिनीहरूलाई भन्नुभयो, आओ मेरो पछि लाग र म तिमीहरूलाई मानिसहरूका मछुवाहरू बनाउनेछु। तुरुन्तै तिनीहरूले जालहरू छोडे र येशूको पछि लागे। जसै येशू हिँडेर अलि अगाडि पुग्नुभयो, उहाँले जब्दियाका पुत्र याकुब र उनका भाइ युहन्नालाई देख्नुभयो। तिनीहरू डुङ्गामा बसेर जालहरू मर्मत गरिरहेका थिए। उहाँले तिनीहरूलाई बोलाउनुभयो र तिनीहरूले तिनीहरूको पितालाई भाडाका नोकरहरूसँग डुङ्गामा नै छोडे र तिनीहरू उहाँको पछि लागे। र उहाँहरू कफर्नहुममा आउनुभयो अनि सबात दिनमा येशू सभाघरमा जानुभयो र शिक्षा दिनुभयो। तिनीहरू उहाँको शिक्षामा छक्क परे, किनकि उहाँले तिनीहरूलाई शास्त्रीहरूले जस्तो होइन तर अधिकार भएको व्यक्तिले जस्तै सिकाइरहनु भएको थियो। त्यसबेला सभाघरमा एकजना अशुद्ध आत्मा भएको मानिस थियो। त्यो चिच्चियायो र भन्यो, हे नासरतका येशू, तपाईँसँग हाम्रो के सरोकार? के तपाईँ हामीलाई नाश पार्न आउनुभएको हो? तपाईँ को हुनुहुन्छ भनी म चिन्छु, तपाईँ परमेश्वरका पवित्र जन हुनुहुन्छ। येशूले भूतलाई हकार्नुभयो र भन्नुभयो, चुप लाग र त्यसबाट निस्किआइज। अनि अशुद्ध आत्माले त्यसलाई पछार्यो र त्यो अशुद्ध आत्मा ठूलो स्वरमा चिच्याउँदै त्यसबाट निस्कियो। अनि सबै मानिस छक्क परेर एक आपसमा भन्न लागे, यो के हो? अधिकारसहितको एउटा नयाँ शिक्षा। उहाँले अशुद्ध आत्माहरूलाई पनि आज्ञा गर्नुहुन्छ र तिनीहरूले उहाँको आज्ञा मान्छन्। उहाँको बारेमा भएको समाचार तुरुन्तै गालिलका सबै क्षेत्रमा जताततै फैलियो। सभाघरबाट बाहिर निस्कनु भएपछि उहाँहरू याकुब र युहन्नासँगै सिमोन र अन्द्रियासको घरमा जानुभयो। अब सिमोनकी सासु जरो आएर सुतिरहेकी थिइन्। तिनीहरूले तिनको विषयमा येशूलाई बताए, यसकारण उहाँ आउनुभयो र तिनको हातमा समाएर तिनलाई उठाउनुभयो। जरोले तिनलाई छोडिहाल्यो र तिनले उहाँहरूको सेवा गर्न थालिन्। त्यस साँझ घाम अस्ताएपछि तिनीहरूले भूत लागेका र बिरामी भएका सबैलाई उहाँ कहाँ ल्याए। सारा सहर नै त्यो घरको ढोकामा भेला भए। उहाँले विभिन्न प्रकारका रोगी र बिमारीहरूलाई निको पार्नुभयो र धेरै भूत निकाल्नुभयो, तर उहाँले भूतहरूलाई बोल्न दिनु भएन किनकि तिनीहरूले उहाँलाई चिन्थे। उहाँ बिहान सबेरै अँध्यारो हुँदा नै उठ्नुभयो र उहाँ एकान्त ठाउँमा जानुभयो र त्यहाँ प्रार्थना गर्नुभयो। सिमोन र तिनीसँग भएकाहरूले उहाँलाई खोजे। तिनीहरूले उहाँलाई भेट्टाएर भने, सबैले तपाईँलाई खोजिरहेका छन्। उहाँले भन्नुभयो, हामी कतै वरिपरि सहरहरूमा जाउँ ताकि मैले त्यहाँ पनि प्रचार गर्न सकूँ, त्यसैको लागि म यहाँ आए। उहाँ तिनीहरूको सभाघरमा प्रचार गर्दै र भूतहरू निकाल्दै सारा गालिलभरि जानुभयो। एकजना कुष्ठरोगी उहाँ कहाँ आयो। त्यसले उहाँलाई बिन्ती गरिरहेको थियो। त्यसले घुँडा टेक्यो र उहाँलाई भन्यो, यदि तपाईँले चाहनुभयो भने तपाईँले मलाई शुद्ध गर्न सक्नुहुन्छ। येशू दयाले भरिनुभयो र आफ्नो हात फैलाएर त्यसलाई छुनुभयो अनि भन्नुभयो, म चाहन्छु तिमी शुद्ध होइजाओ। तुरुन्तै कुष्ठरोगले त्यसलाई छोड्यो र त्यो शुद्ध भयो। येशूले त्यसलाई कडाईका साथ चेतावनी दिनुभयो र त्यसलाई पठाउनुभयो। उहाँले त्यसलाई भन्नुभयो, कसैलाई केही नभन, तर जाऊ र पुजारी कहाँ आफैलाई देखाऊ र मूसाले आज्ञा गरे बमोजिम तिनीहरूलाई गवाहीको रूपमा तिम्रो शुद्धिकरणको निम्ति बलि चढाऊ। तर त्यो व्यक्ति गयो र सबैलाई भन्न थाल्यो अनि कुरा यति धेरै फैलियो कि येशु कुनै पनि सहरमा खुल्लमखुल्ला जान सक्नु भएन। यसकारण उहाँ एकान्त ठाउँहरूमा बस्नुभयो र मानिसहरू उहाँ कहाँ आए। मर्कुस अध्याय दुई। केही दिनपछि जब येशु कफर्नहुममा फर्केर आउनुभयो उहाँ घरमा हुनुहुन्छ भन्ने सुनियो। यति धेरै मानिसहरू भेला भए कि त्यहाँ ढोकामा समेत पनि कुनै खाली ठाउँ थिएन अनि येशुले तिनीहरूलाई वचन प्रचार गर्नुभयो। केही मानिसहरू उहाँ कहाँ आए जसले एकजना पक्षाघातीलाई ल्याइरहेका थिए। चारजना मानिसले त्यसलाई बोकिरहेका थिए। भिडले गर्दा तिनीहरू उहाँको नजिक जान सकेनन्। तिनीहरूले उहाँ हुनुभएको ठिक माथि छानो हटाए र तिनीहरूले यसमा प्वाल पारे अनि तिनीहरूले त्यस पक्षाघाती सुतेको ओछ्यानलाई तल झारे। तिनीहरूको विश्वास देखेर येशूले पक्षाघाती मानिसलाई भन्नुभयो, छोरो तिम्रा पापहरू क्षमा भएका छन्। तर त्यहाँ बसिरहेका शास्त्रीहरूमध्ये केहीले तिनीहरूका मनमा तर्क वितर्क गरे, यो मानिसले कसरी यसरी बोल्न सक्छ? यसले त ईश्वर निन्दा गर्यो। परमेश्वरले बाहेक कसले पाप क्षमा गर्न सक्छ? तिनीहरूले के सोचिरहेका छन् भन्ने येशूले आफ्नो आत्मामा तुरुन्तै थाहा पाउनुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरूले आफ्नो हृदयमा किन यस्तो विचार गर्छौ? पक्षाघाती मानिसलाई के भन्न सजिलो हुन्छ, तिम्रा पापहरू क्षमा भयो भन्नु कि उठ र आफ्नो ओछ्यान बोक र हिँड भन्नु? तर तिमीहरूले यो जान्न सक कि पृथ्वीमा मानिसका पुत्रसँग पाप क्षमा गर्ने अधिकार छ। उहाँले पक्षाघातीलाई भन्नुभयो, म तिमीलाई भन्दछु, उठ र आफ्नो ओछ्यान बोक र तिम्रो घर जाऊ। त्यो मानिस उठ्यो र तुरुन्तै आफ्नो ओछ्यान बोक्यो र सबै मानिसको अगाडिबाट नै घर गयो। त्यसैले तिनीहरू छक्क परे र परमेश्वरलाई महिमा दिए अनि तिनीहरूले भने, हामीले यस्तो कहिले देखेका थिएनौ। फेरि उहाँ तालको छेउ भएर जानुभयो र सबै भीड उहाँ कहाँ आए र उहाँले तिनीहरूलाई सिकाउनुभयो। उहाँ जाँदै गर्नुहुँदा उहाँले अल्फायसका छोरा लेवी कर उठाउने ठाउँमा बसिरहेको देख्नुभयो र उहाँले तिनलाई भन्नुभयो, मेरो पछि लाग। तिनी उठे र उहाँको पछि लागे। जब येशूले लेवीको घरमा खाना खाँदै हुनुहुन्थ्यो, धेरै पापीहरू कर उठाउनेहरूले येशू र उहाँका चेलाहरूसँगै खाना खाइरहेका थिए, किनकि त्यहाँ धेरैजना थिए र तिनीहरूले उहाँलाई पछ्याएका थिए। जब शास्त्रीहरू जो फरिसीहरू थिए तिनीहरूले येशू पापीहरू र कर उठाउनेहरूसँग खाना खाइरहेको देखे, तिनीहरूले उहाँका चेलाहरूलाई भने, उहाँले किन पापीहरू र कर उठाउनेहरूसँग खानुहुन्छ? जब येशूले यो सुन्नुभयो उहाँले तिनीहरूलाई भन्नुभयो, जो मानिस शरीरमा बलियो छ त्यसलाई वैद्यको आवश्यक पर्दैन, तर बिमारीलाई मात्र वैद्यको आवश्यक पर्छ। म धर्मीहरूलाई बोलाउन आएको होइन तर पापीहरूका लागि आएको हुँ। युहन्नाका चेलाहरू र फरिसीहरू उपवास बसिरहेका थिए। केही मानिसहरू आए र उहाँलाई भने, युहन्नाका चेलाहरू र फरिसीका चेलाहरू उपवास बस्छन् तर तपाईँका चेलाहरू किन उपवास बस्दैनन्? येशूले तिनीहरूलाई भन्नुभयो, के जन्ती दुलाहको साथमा हुँदा विवाहमा आउनेहरू उपवास बस्छन् र? दुलाहा तिनीहरूसँग भएसम्म तिनीहरू उपवास बस्न सक्दैनन्, तर दिन आउनेछ जब दुलाहा तिनीहरूबाट लगिनेछन्, ती दिनमा तिनीहरू उपवास बस्नेछन्। कसैले पनि पुरानो लुगालाई नयाँ कपडाले टाल्दैन, नत्र त त्यो टालेको कपडा यसबाट अर्थात् पुरानोबाट नयाँ च्यातेर जानेछ अनि उक्त फटाइ झनै नराम्रो हुनेछ। कसैले पनि नयाँ दाखरस पुरानो मसकमा हाल्दैन, नत्र त दाखमध्येले छालालाई फटाउँछ अनि दाखमध्ये र मसक दुवै गुम्नेछन्। बरु नयाँ दाखमध्ये नयाँ मसकमा हाल। सबात दिन येशू अन्नको खेतबाट भएर जानुभयो र उहाँका चेलाहरूले अन्नका बाला टिप्न थाले अनि फरिसीहरूले उहाँलाई भने, हेर्नुहोस् तिनीहरूले सबात दिनमा किन अनुचित कुरा गरिरहेका छन्। उहाँले तिनीहरूलाई भन्नुभयो, दाऊद र तिनीसँग भएका मानिसहरू खाँचोमा परेका र भोकाएका बेला तिनीहरूले के गरे भन्ने के तिमीहरूले कहिले पढेका छैनौ? अब्याथार प्रधान पुजारी हुँदा तिनी कसरी परमेश्वरको भवनभित्र गए र उपस्थितिको रोटी खाए जुन पुजारी बाहेकहरू कसैले खानु हुँदैनथ्यो अनि केही तिनीसँग हुनेहरूलाई पनि दिए। येशूले भन्नुभयो, सबात मानव जातिको निम्ति बनाइएको थियो, मानव जाति सबातको निम्ति बनाइएको होइन, यसकारण मानिसका पुत्र सबातको पनि प्रभु हो। मर्कुस अध्याय तीन। उहाँ फेरि सभाघरभित्र जानुभयो र त्यहाँ एकजना हात सुकेको मानिस थियो। उहाँले त्यसलाई सबातको दिनमा निको पार्नुहुन्छ कि भनेर केही मानिसहरूले चेवा गरे ताकि तिनीहरूले उहाँलाई दोष लगाउन सकुन्। येशूले हात सुकेको मानिसलाई भन्नुभयो, उठ र यहाँ सबैको माझमा खडा हो। तब उहाँले मानिसहरूलाई भन्नुभयो, सबात दिनमा असल गर्नु वा हानि गर्नु के उचित हुन्छ? जीवन बचाउनु वा मार्नु के उचित हुन्छ? तर उनीहरू चुप लागे। तिनीहरूका कठोर हृदयको कारण दुखित हुँदै उहाँले रिसाएर वरिपरि तिनीहरूतिर हेर्नुभयो र उहाँले मानिसहरूलाई भन्नुभयो, तिम्रो हात पसार। त्यसले हात पसार्यो र येशूले त्यसका हातलाई पहिलेको जस्तै बनाइदिनुभयो। तुरुन्तै फरिसेहरू गए र तिनीहरूले उहाँलाई मार्न हेरोदीहरूसँग उहाँको विरुद्धमा षड्यन्त्र रचे। तब येशू उहाँका चेलाहरूसँग समुन्द्रतिर जानुभयो अनि जब तिनीहरूले उहाँले गरिरहनुभएका सबै कुरा सुने तब गालिल, यहुदिया, यरुसलेम, इदुमिया, यर्दन पारी, टुरोस र सिदोन वरिपरिबाट आएका मानिसहरूको ठूलो भीड पछि लाग्यो र उहाँ कहाँ आयो। भीडको कारण उहाँले आफ्ना चेलाहरूलाई आफ्नो लागि एउटा सानो डुङ्गा तयार गर्न लगाउनुभयो ताकि तिनीहरूले उहाँलाई नकुल्चुन्, किनभने उहाँले धेरैलाई निको पार्नुभयो। त्यसैले कष्टमा परेकाहरू उहाँलाई छुन उत्सुकता साथ उहाँको नजिक गए। जब अशुद्ध आत्माहरूले उहाँलाई देख्थे, उहाँको सामु ढल्थे र चिच्याउँथे अनि तिनीहरूले भन्थे, तपाईँ परमेश्वरका पुत्र हुनुहुन्छ। उहाँलाई नचिनाउन उहाँले तिनीहरूलाई कडा आज्ञा दिनुभयो। उहाँ डाँडामाथि जानुभयो र उहाँले चाहनुभएकाहरूलाई बोलाउनुभयो अनि तिनीहरू उहाँ कहाँ आए। उहाँले बाह्रजनालाई नियुक्त गर्नुभयो जसलाई उहाँले प्रेरित नाउँ दिनुभयो ताकि तिनीहरू उहाँसँग रहन सकुन् र उहाँले तिनीहरूलाई प्रचार गर्न पठाउन सक्नुभएको होस् अनि भूतहरूलाई निकाल्ने अधिकार होस्। अनि उहाँले यी बाह्रजनालाई नियुक्त गर्नुभयो, सिमोन जसलाई उहाँले पत्रुस नाउँ दिनुभयो, जब्दियाका छोरा याकुब र याकुबका भाइ युहन्ना जसलाई उहाँले बोअनर्गेस अर्थात् गर्जनका छोराहरू नाउँ दिनुभयो, अनि अन्द्रियास, फिलिप, बार्थोलोमाई, मत्ती, थोमा, अल्फयसका छोरा याकुब, थिदियस, सिमोनका नानी अनि यहुदा इस्करियोत जसले उहाँलाई धोका दिने थियो। तब उहाँ घर जानुभयो र फेरि धेरै भीड जम्मा भए त्यसकारण उहाँले खानसम्म पनि पाउनु भएन। जब उहाँको परिवारले यसबारे सुन्यो तिनीहरू उहाँलाई पक्रन गए किनकि तिनीहरूले भने उहाँको दिमाग बिग्रेको छ। यरुसलेमबाट आएका शास्त्रीहरूले भने त्यसलाई बालजिबुल लागेको छ र त्यसले भूतहरूका शासकद्वारा भूतहरू निकाल्छ। येशूले तिनीहरूलाई आफू कहाँ बोलाउनुभयो र तिनीहरूलाई दृष्टान्तमा भन्नुभयो, शैतानले शैतानलाई कसरी निकाल्न सक्छ? यदि राज्य आफैमा विभाजित हुन्छ भने त्यो राज्य टिक्न सक्दैन। यदि घर आफैमा विभाजित हुन्छ भने त्यो घर टिक्न सक्दैन। यदि शैतान आफ्नै विरुद्धमा खडा भएको छ भने त्यो टिक्न सक्दैन, तर त्यसको अन्त आएको हुन्छ। तर कसैले पनि पहिले बलियो मानिसलाई नबाँधिकन त्यसको घरमा पस्न र त्यसका सम्पत्ति चोर्न सक्दैन, त्यसपछि त्यसले त्यसको घर लुट्नेछ। म तिमीहरूलाई साँचो साँचो भन्दछु कि मानिसहरूका सन्तानहरूका सबै पाप क्षमा गरिनेछन्, तिनीहरूले गरेका सबै ईश्वर निन्दा पनि क्षमा गरिनेछन्, तर पवित्र आत्माको विरुद्धमा गरिने ईश्वर निन्दा कहिले क्षमा हुने छैन, तर त्यो अनन्त पापको दोषी हुन्छ। येशूले यसो भन्नुभयो किनकि तिनीहरूले यसो भनिरहेका थिए, त्योसँग अशुद्ध आत्मा छ। उहाँकी आमा र उहाँका भाइहरू आए र बाहिर उभिए अनि उहाँलाई बोलाउन पठाए। एउटा भीड उहाँको वरिपरि बस्यो र तिनीहरूले उहाँलाई भने, तपाईँका आमा र भाइहरू बाहिर छन् अनि उहाँहरूले तपाईँलाई खोजिरहेका छन्। उहाँले तिनीहरूलाई जवाब दिनुभयो, मेरा आमा र भाइहरू को हुन्? उहाँले उहाँका वरिपरि गोलाकारमा बसिरहेकाहरूलाई हेर्नुभयो र भन्नुभयो, हेर, मेरी आमा र मेरा भाइहरू यहाँ छन्। जसले परमेश्वरको इच्छालाई पालन गर्छ तिनीहरू नै मेरा भाइहरू र बहिनीहरू र मेरी आमा हुन्। मर्कुस अध्याय 4। फेरि उहाँले समुद्रको छेउमा सिकाउन थाल्नुभयो अनि धेरै ठूलो भीड उहाँको वरिपरि भेला भयो। त्यसैले उहाँ समुद्रमा भएको एउटा डुङ्गामा चढ्नुभयो र बस्नुभयो। सबै भीड समुद्र किनारको छेउमा थिए। उहाँले तिनीहरूलाई धेरै कुरा दृष्टान्तमा सिकाउनुभयो र सिकाउँदै गर्दा उहाँले तिनीहरूलाई भन्नुभयो, सुन, बिउ छर्ने बिउ छर्न निस्क्यो। त्यसले बिउ छर्दा केही बिउ बाटोमा परे र चराहरू आएर ती बिउहरू खाइदिए। अरू बिउहरू चाहिँ त्यति माटो नभएको ढुङ्गेरी जमिनमा परे। तिनीहरू तुरुन्तै उम्रिए किनभने त्यहाँ माटो गहिरो थिएन। तर जब घाम लाग्यो तिनीहरू ओइलाए अनि तिनीहरूको जरा नभएकोले ती सुकिहाले। अरू बिउहरू काँडाका झाङहरूमा परे, काँडाका झाङहरू बढे र ती निसासिए अनि तिनीहरूले कुनै फल फलाएनन्। अरू बिउहरू असल जमिनमा परे र यो बढ्दै र हुर्कदै गर्दा फल फलाए, केहीले 30 गुणा, 60 गुणा र 100 गुणा भन्दा बढी फल फलाए। अनि उहाँले भन्नुभयो, जसको सुन्ने कान छ त्यसले सुनोस्। येशू एक्लै हुनुहुँदा उहाँका नजिकका मानिसहरू र 12 जना चेलाले उक्त दृष्टान्तको बारेमा उहाँसँग सोधे। उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरूलाई परमेश्वरको राज्यको रहस्य दिइएको छ, तर बाहिरकाहरूलाई हरेक कुरा दृष्टान्तहरूमा दिइएको छ। त्यसैले जब तिनीहरूले हेर्छन्, हो तिनीहरूले हेर्छन् तर देख्दैनन्, र जब तिनीहरूले सुन्छन्, हो तिनीहरूले सुन्छन् तर बुझ्दैनन्, नत्र ता तिनीहरू फर्कन्थे र परमेश्वरले तिनीहरूलाई क्षमा गर्नुहुने थियो। अनि उहाँले तिनीहरूलाई भन्नुभयो कि तिमीहरूले यो दृष्टान्त बुझ्दैनौ, त्यसो भए तिमीहरूले अरू दृष्टान्तहरू कसरी बुझ्नेछौ? बिउ छर्नेले वचन छर्छ। वचन छर्दा बाटोतिर परेका केही बिउ यी नै हुन्। जब तिनीहरूले वचन सुन्छन् र तुरन्तै सैतान आउँछ र तिनीहरूमा छरिएका वचन खोसेर लैजान्छ। ढुङ्गेनी जमिनमा छरिएका केही बिउ चाहिँ यी नै हुन्। जब तिनीहरूले वचन सुन्छन् तिनीहरूले यसलाई तुरन्तै आनन्दसाथ ग्रहण गर्छन्। तिनीहरूको आफ्नो कुनै जरा हुँदैन, तर केही समयसम्म मात्र टिक्छन्। वचनको कारणले सङ्कष्ट वा सतावट आउँदा तिनीहरूले तुरन्तै ठेस खान्छन्। अरूहरू चाहिँ ती हुन् जो काँडाका झाङहरूका माझमा छरिएका छन्। तिनीहरूले वचन सुन्छन् तर संसारको फिक्री, धन सम्पत्तिको छल र अन्य कुराहरूको लालसा प्रवेश गर्छन्, जसले वचनलाई निसासी दिन्छन् र यो फलदायी हुँदैन। असल जमिनमा छरिएका बिउहरू चाहिँ ती नै हुन्। तिनीहरूले वचन सुन्छन्, यसलाई ग्रहण गर्छन् अनि केहीले 30 गुणा, केहीले 60 गुणा र केहीले 100 गुणा फल फलाउँछन्। यसुले तिनीहरूलाई भन्नुभयो, के तिमीहरूले बत्तीलाई पाथीमुनि अथवा खाटमुनि राख्न घरभित्र ल्याउँछौ? तिमीहरूले यसलाई ल्याउँछौ र सामदानमाथि राख्छौ, किनभने प्रकट नहुने गरी कुनै पनि कुरा लुकाइएको छैन र खुलस्त नै नहुने कुनै पनि गुप्त कुरा छैन। यदि कसैको सुन्ने कान छ भने त्यसले सुनोस्। उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरूले जे सुन्छौ त्यसमा ध्यान देऊ, किनभने जुन नापले तिमीहरू नाप्छौ त्यही नापले तिमीहरूलाई पनि नापिनेछ र यो तिमीहरूलाई थपिनेछ, किनभने जोसँग छ त्यसलाई अझ बढ्ता गरिदिइनेछ र जोसँग छैन त्यससँग भएको पनि खोसिनेछ। यसुले भन्नुभयो, परमेश्वरको राज्य जमिनमा बिउ छर्ने मानिस जस्तो हो। ऊ रातमा सुत्छ अनि दिन भएपछि उठ्छ, अनि कसरी भयो भन्ने उसले नजाने पनि बिउ उम्रन्छ र बढ्छ। जमिन आफैले अन्न फलाउँछ, पहिला टुसा पलाउँछ, त्यसपछि बाला लाग्छ अनि बालामा अन्न पाक्छ। जब अन्न पाक्छ तुरन्तै उसले त्यसलाई हँसियाले काट्छ, किनभने कटनीको समय आएको छ। उहाँले भन्नुभयो, हामीले परमेश्वरको राज्यलाई केसँग तुलना गर्ने अथवा यसलाई व्याख्या गर्न कुन दृष्टान्त प्रयोग गर्न सकिन्छ? यो रायोको बिउ जस्तो हो। यसलाई छर्दा पृथ्वीका बिउहरूमध्ये यो सबैभन्दा सानो हुन्छ, तैपनि यसलाई छरेपछि यो बढ्छ र बगैँचाका सबै बिरुवाभन्दा ठूलो हुन्छ। यसमा ठूला हाँगाहरू पलाउँछ ताकि आकाशमा उड्ने चराहरूले त्यसको छहारीमा गुण बनाउन सकुन्। यस्ता धेरै दृष्टान्तद्वारा तिनीहरूले बुझ्न सक्नेसम्म उहाँले तिनीहरूलाई वचन सुनाउनु भयो, अनि उहाँले दृष्टान्त बिना केही बताउनु भएन। तर उहाँ गुप्तमा हुनुहुँदा उहाँले आफ्ना चेलाहरूलाई सबै कुरा व्याख्या गरिदिनु भयो। त्यो दिन जब साँझ पर्यो उहाँले तिनीहरूलाई भन्नुभयो, तालको पारीपट्टि जाउँ। त्यसैले तिनीहरूले येशूलाई साथैमा लिएर त्यो भिडलाई छोडी राखेर गए, किनकि उहाँ पहिले नै डुङ्गामा हुनुहुन्थ्यो। उहाँसँग अरू डुङ्गाहरू पनि साथमा थिए। त्यहाँ भयंकर आँधी चल्न थाल्यो र छालहरू डुङ्गामा पस्न लागे अनि डुङ्गा पानीले भरिन लाग्यो। तर यसो डुङ्गाको पछिल्लो भागमा सिरानी लगाएर मस्त निताउनु भएको थियो। तिनीहरूले भने, गुरुज्यू, हामी मर्न लागिसक्दा पनि तपाईँलाई वास्ता छैन। अनि उहाँ बिउझनु भयो र बतासलाई हप्काउनु भयो अनि समुद्रलाई भन्नुभयो, शान्त हो र रोकिजा। अनि बतास चल्न रोकियो र त्यहाँ सन्नाटा छायो। उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरू किन डराएको? के तिमीहरूसँग अझै विश्वास छैन? तिनीहरू साह्रै डराए र एकले अर्कालाई भने, यिनी को हुन्? किनभने बतास र समुद्रले पनि यिनले भनेको मान्छन्।
मर्कुस अध्याय 5।
उहाँहरू समुद्रको पारीपट्टि गदरिनीहरूको क्षेत्रमा आउनुभयो। जब येशु डुङ्गाबाट ओर्लदै हुनुहुन्थ्यो, अशुद्ध आत्मा लागेको एकजना मानिस चिहानबाट उहाँ कहाँ आयो। त्यो मानिस चिहानमा बस्थ्यो, कसैले पनि त्यसलाई रोक्न सकेको थिएन। त्यसलाई साङ्लाले बाँधेर राख्न पनि सकेको थिएन। त्यसलाई धेरै पटक साङ्लाहरूले बाँधेको र ठिङ्गुरो लगाएर राखेको थियो। त्यसले साङ्लाहरूलाई चुडाल्थ्यो र त्यसको ठिङ्गुरोलाई तोडिदिन्थ्यो। त्यसलाई बसमा राख्ने सामर्थ्य कसैमा थिएन। हरेक दिन र रात डाँडाहरूमा र त्यो चिहान घारीमा चिच्याउँथ्यो र त्यसले धारिलो ढुङ्गाहरूले आफैलाई काटेर चोट पार्थ्यो। जब त्यसले येशूलाई टाढैबाट देख्यो, त्यो दौडेर उहाँ कहाँ गयो अनि उहाँको अघि घोप्टो पर्यो। त्यसले ठूलो स्वरमा कराएर भन्यो, हे येशू, सर्वोच्च परमेश्वरका पुत्र, मेरो तपाईँसँग के सम्बन्ध छ? म परमेश्वरको नाउँमा बिन्ती गर्छु कि मलाई नसताउनुहोस्। किनभने येशूले त्यसलाई भनिरहनु भएको थियो, त अशुद्ध आत्मा, त्यो मानिसबाट बाहिर निस्किआइज। उहाँले त्यसलाई सोध्नुभयो, तेरो नाम के हो? त्यसले उहाँलाई भन्यो, मेरो नाम फौज हो, किनकि हामी धेरै छौँ। त्यसले उहाँलाई त्यस क्षेत्रबाट बाहिर नपठाउन बारम्बार बिन्ती गर्यो। त्यहाँ सुँगुरको एउटा ठूलो बथान डाँडामा चरिरहेको थियो अनि तिनीहरूले यसो भन्दै उहाँसँग बिन्ती गरे, हामीलाई ती सुँगुरहरू भित्र पठाउनुहोस्, हामीलाई तिनीहरूमा पस्न दिनुहोस्। उहाँले तिनीहरूलाई अनुमति दिनुभयो। अशुद्ध आत्माहरू निस्किए र सुँगुरहरू भित्र पसे अनि तिनीहरू भिरालो पहाडतिर समुद्रभित्र हुर्रिए अनि लगभग 2000 सुँगुर समुद्रमा डुबे। अनि सुँगुरहरू चराइरहेका मानिसहरू दौडेर गए र तिनीहरूले त्यहाँ घटेको घटनाबारे सहर र गाउँघरतिर बताए अनि के भएको रहेछ भनी हेर्न धेरै मानिसहरू गए। तिनीहरू यसो कहाँ आए र तिनीहरूले भूत लागेको मानिस जससँग फौज नै थियो त्यसलाई लुगा लगाएर दिमाग ठिक भई बसिरहेको देखेर तिनीहरू डराए। भूत लागेको मानिसलाई के भएको थियो भनी देख्नेहरूले त्यसलाई र सुँगुरहरूको बारेमा के भएको थियो भनी तिनीहरूलाई बताए अनि तिनीहरूले येशूलाई तिनीहरूको क्षेत्रबाट जान आग्रह गरे। जब येशु डुङ्गामा चढ्दै हुनुहुन्थ्यो त्यो भूत लागेको मानिसले त्यो पनि उहाँसँगै जान उहाँलाई बिन्ती गर्यो तर येशूले त्यसलाई आफूसँग आउन अनुमति दिनुभएन। उहाँले भन्नुभयो, तिम्रो जाति र तिम्रो घरमा जाओ र प्रभुले तिम्रो निम्ति के गर्नुभयो र कस्तो अनुग्रह गर्नुभयो सो उनीहरूलाई भन। त्यसकारण त्यो मानिस गयो र डेकापोलिसमा येशूले त्यसको निम्ति गर्नुभएका महान कुराहरू बताउन थाल्यो अनि तिनीहरू सबै छक्क परे। येशू फेरि डुङ्गापट्टि पुग्नुभयो र उहाँ समुद्रको छेउमा हुनुहुँदा उहाँको वरिपरि एउटा ठूलो भीड भेला भयो। यहुदी सभाघरका याइरस नाउँ गरेका एकजना अगुवा आए। जब उनले येशूलाई देखे तब उहाँको पाउमा परे। उनले यसो भन्दै बारम्बार विन्ती गरे, मेरी सानी छोरी मृत्युको मुखमा परेकी छे, म तपाईँलाई विन्ती गर्छु कि आउनुहोस् र उनीमाथि हात राखिदिनुहोस् ताकि उनी ठिक हुन सकुन् र बाँच्न सकुन्। त्यसैले उहाँ तिनीसँग जानुभयो अनि ठूलो भीडले उहाँलाई पछ्यायो अनि तिनीहरूले उहाँको वरिपरि ठेलमठेल गरे। त्यहाँ 12 वर्षदेखि रगत बग्ने रोगले ग्रस्त भएकी एक महिला थिइन्। तिनले धेरै डाक्टर कहाँ गएर धेरै दुःख कष्ट भोगेकी थिइन् अनि तिनीसँग भएका सबै थोक तिनले खर्च गरिसकेकी थिइन्। तैपनि तिनलाई कुनै पनि कुराले सहायता पुर्याएन, बरु तिनको अवस्था झन्झन नराम्रो मात्र हुँदै गयो। तर तिनले येशूको बारेमा सुनेकी थिइन्, त्यसैले उहाँ भीडमा हिँडिरहनु भएको बेला तिनी उहाँको पछाडि आइन् अनि तिनले उहाँको खास्टो छोइन्, किनकि तिनले भनिन्, यदि मैले उहाँको खास्टो छोएँ भने म निको हुनेछु। जब तिनले उहाँलाई छोइन् रगत बग्न रोकियो अनि तिनले आफू आफ्नो कष्टबाट निको भएकी महसुस गरिन्। येशूले आफूबाट शक्ति निस्केर गएको तुरन्तै थाहा पाउनुभयो अनि उहाँ भिडतिर फर्केर भन्नुभयो, कसले मेरो लुगा छोयो? उहाँका चेलाहरूले उहाँलाई भने, तपाईँको वरिपरि ठेलमठेल गरेको भिडलाई देख्नुहुन्छ अनि तपाईँ भन्नुहुन्छ मलाई कसले छोयो? तर येशूले यो कसले गरेको थियो भनी देख्न वरिपरि हेर्नुभयो। ती स्त्रीले आफूलाई के भएको थियो भन्ने कुरा थाहा पाइन् अनि तिनी डरले कामिन्। तिनी उहाँको सामु घोप्टो परिन् र सबै सत्यता उहाँलाई बताइन्। उहाँले तिनलाई भन्नुभयो, हे छोरी, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ, शान्ति साथ जाओ र तिम्रो रोगबाट निको हो। उहाँ बोल्दै गर्नुहुँदा सभाघरका अगुवाको घरबाट केही मानिसहरू यसो भन्दै आए, तपाईँकी छोरी मरी, अब गुरुलाई किन दुःख दिने? तर जब येशूले तिनीहरूले भनेको कुरा सुन्नुभयो उहाँले सभाघरका अगुवालाई भन्नुभयो, नडराओ, विश्वास मात्र गर। उहाँले पत्रुस, याकुब अनि याकुबका भाइ युहन्नालाई बाहेक अरू कसैलाई पनि उहाँसँग जान अनुमति दिनुभएन। उहाँहरू सभाघरका अगुवाको घरमा आउनुभयो अनि उहाँले खैला बैला अर्थात् रोइरहेको र विलाप गरिरहेको देख्नुभयो। जब उहाँ घरभित्र पस्नुभयो उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरू किन निराश छौ र रुन्छौ? बालिका मरेकी छैनन्, सुतेकी मात्र हो। उहाँको कुरामा तिनीहरू हाँसे तर उहाँले ती सबैलाई बाहिर निकाल्नुभयो अनि उहाँले बालिकाका बाबु र आमा अनि उहाँसँग आएकाहरूलाई लिएर उहाँ ती बालिका भएको ठाउँमा आउनुभयो। उहाँले बालिकालाई हात समातेर तिनलाई भन्नुभयो, तालिताकुमी, जसको अर्थ हुन्छ सानी नानी, म तिमीलाई भन्दछु उठ। तुरुन्तै बालिका उठिन् अनि हिँडिन्। उनी 12 वर्षकी थिइन् अनि तिनीहरू अत्यन्तै चकित भए। उहाँले त्यसबारेमा कसैलाई थाहा नदिन कडा आज्ञा दिनुभयो अनि उहाँले ती बालिकालाई केही खानेकुरा दिनुभयो।
मर्कुस अध्याय 6। उहाँ त्यहाँबाट जानुभयो र आफ्नो गाउँमा आउनुभयो अनि चेलाहरूले उहाँलाई पछ्याए। जब विश्रामको दिन आयो उहाँले सभाघरमा सिकाउनुभयो। धेरैले उहाँको शिक्षा सुने र छक्क परे। तिनीहरूले भने, यिनले यी शिक्षाहरू कहाँबाट पाए? यिनलाई कस्तो बुद्धि दिएको रहेछ? यिनका हातले गरेका यी कस्ता अचम्मका कामहरू हुन्? के यिनी सिकर्मी होइनन् र? के यिनी मरियमका पुत्र अनि याकुब, योसेफ, यहुदा र सिमोनका दाजु होइनन् र? के यिनका बहिनीहरू हामीसित छैनन् र? तिनीहरू येशूद्वारा क्रुद्ध पारिए। येशूले तिनीहरूलाई भन्नुभयो, एउटा अगमबक्ताको आफ्नो गाउँ, नातेदार र आफ्नो घर परिवार बाहेक कहीँ पनि अनादर हुँदैन। केही बिरामी मानिसहरूमा हात राखेर निको बनाउनु बाहेक त्यहाँ उहाँले कुनै शक्तिशाली कामहरू गर्न सक्नुभएन। तिनीहरूको अविश्वासले उहाँलाई अचम्मित तुल्यायो अनि उहाँ गाउँहरूभरि शिक्षा दिँदै हिँड्नुभयो। उहाँले 12 जनालाई बोलाउनुभयो र अशुद्ध आत्माहरूमाथि अधिकार दिनुभयो र 2-2 जना गरी तिनीहरूलाई पठाउनुभयो र उहाँले यात्रामा एउटा लट्ठी बाहेक न रोटी न झोला र कम्मरमा पैसा नै बोक्न दिनुभयो। तर उहाँले चप्पल लगाउन र 2 दौरा नलगाउनलाई निर्देशन दिनुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो, जब तिमीहरू कुनै घरभित्र पस्छौ त्यो ठाउँ नछोडेसम्म त्यहीँ बस। यदि कुनै नगरले तिमीहरूलाई स्वागत गरेन भने त्यो ठाउँ छोड। र तिनीहरूका निम्ति गवाहीको रूपमा आफ्नो पैतलाको धुलो टकटकाइदिनु। तिनीहरू त्यहाँबाट बाहिर गए र मानिसहरू आफ्नो पापबाट फर्केर आउनुपर्छ भनी घोषणा गरे। तिनीहरूले धेरै भूतहरू निकाले, धेरै बिरामीहरूलाई तेलले अभिषेक गरे र निको पारे। हेरोद राजाले यो सुने, किनभने येशूको नाउँ प्रसिद्ध भएको थियो। केहीले भनिरहेका थिए, बप्तिस्मा दिने योहन्ना मृत्युबाट जीवित भई उठे, त्यसैले यी आश्चर्य कर्महरू उहाँद्वारा हुँदैछन्। अरूहरूले भने, यिनी एलिया हुन्। अझ अरूहरूले भने, यिनी प्राचीन समयका एकजना अगमवक्ताहरूमध्ये एक हुन्। तर जब हेरोदले यो सुने, तिनले भने, योहन्ना जसको मैले टाउको कटाएको थिएँ, तिनी जीवित भई उठेछन्। किनभने हेरोदले योहन्नालाई हेरोदियास तिनकी भाइकी पत्नीको कारण गिरफ्तार गर्न र कैदमा हाल्न लगाए, किनभने तिनले उनलाई विवाह गरेका थिए। किनभने योहन्नाले हेरोदलाई भने, आफ्नो भाइकी पत्नीलाई विवाह गर्न तिनलाई उचित छैन भनेका थिए। तर हेरोदियासले वैरभाव राखेकी थिइन् र तिनलाई मार्न चाहन्थिन्, तर सकेकी थिइनन्। किनभने हेरोद योहन्नासित डराउँथे, तिनी धर्मी र पवित्र जन थिए भन्ने तिनलाई थाहा थियो। अनि हेरोदले उनलाई सुरक्षित राखे। तिनको प्रचार सुन्दा हेरोद अशान्त हुन्थे, तरै पनि खुसीसाथ सुन्थे। त्यसपछि एउटा उपयुक्त मौका मिल्यो। हेरोदले तिनको जन्मदिनमा आफ्ना भारदारहरू, कप्तानहरू र गालिलका अगुवाहरूलाई भोज दिए। हेरोदियासकी छोरी आफै आइन् र तिनीहरूको लागि नाचिन्। अनि तिनले हेरोद र उनका पाहुनाहरूलाई प्रसन्न तुल्याइन्। राजाले त्यस केटीलाई भने, तिमीलाई जे इच्छा लाग्छ सो माग, म तिमीलाई दिनेछु। तिनले शपथ खाएर भने, तिमीले मसित जे माग्छौ म तिमीलाई मेरो राज्यको आधा भागसम्म पनि दिनेछु। तिनी बाहिर निस्किन् र आफ्नै आमालाई भनिन्, म तिनीसित के मागौ? र तिनले भनिन्, बप्तिस्मा दिने युहन्नाको शिर। तिनी तुरन्तै राजा कहाँ आइन् र यसो भन्दै मागिन्, मलाई झट्टै बप्तिस्मा दिने युहन्नाको शिर थालीमा दिनुहोस् भन्ने म चाहन्छु। राजा निकै दुखित भए, तर आफ्ना पाहुनाहरू र शपथको कारण राजाले तिनको बिन्ती इन्कार गर्न सकेनन्। त्यसैले राजाले आफ्ना रक्षकहरूमध्ये एकजना सिपाहीलाई युहन्नाको शिर ल्याउने आदेश दिएर पठाए। सुरक्षाकर्मी गए र झ्यालखानामा उनको टाउको काटे। सिपाहीले थालमा उनको टाउको ल्याए र ती केटीलाई दिए, र ती केटीले आफ्नै आमालाई दिइन्। त्यो सुनेर युहन्नाका चेलाहरू आए र उनको लासलाई चिहानमा राखे। अनि प्रेरितहरू येशूको वरिपरि भेला भए र तिनीहरूले गरेका र सिकाइएका सबै कुरा उहाँलाई बताए। उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरू आफै निर्जन स्थानमा आओ र केही समय आराम गर, किनभने धेरैजना आउने र जाने गरिरहेका थिए र तिनीहरूसँग खाना खाने समय पनि थिएन। त्यसैले उहाँहरू डुङ्गा चढेर निर्जन स्थानतिर जानुभयो। तर तिनीहरूले उहाँहरू गइरहेको देखे अनि उहाँहरूलाई चिने र तिनीहरू सबै नगरबाट दौडेर उहाँहरूभन्दा अघि नै त्यस ठाउँमा पुगे। जब उहाँहरू समुद्र तटमा आउनुभयो, उहाँले ठूलो भीड देख्नुभयो र उहाँले तिनीहरूलाई टिठ्याउनुभयो, किनकि उनीहरू गोठाला बिनाका भेडाहरू जस्तै थिए। अनि उहाँले धेरै कुरा सिकाउन थाल्नुभयो। जब ढिला भयो, उहाँका चेलाहरू उहाँ कहाँ आए र भने, यो निर्जन स्थान हो र समय गइसकेको छ, उनीहरूलाई पठाउनुहोस् ताकि उनीहरू नजिकैको गाउँघरतिर जाउन् र उनीहरूका निम्ति केही खानेकुराहरू किन्न सकुन्। तर उहाँले जवाफ दिनुभयो र तिनीहरूलाई भन्नुभयो, तिमीहरूले नै उनीहरूलाई केही खानेकुरा देऊ। तिनीहरूले उहाँलाई भने, के हामी 200 दिनार बराबरको रोटी किन्न जाउँ र उनीहरूलाई खान दिउँ? उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरूसँग कतिवटा रोटी छन्? जाओ र हेर। जब तिनीहरूले पत्ता लगाए, तिनीहरूले भने, 5 रोटी र 2 माछा छन्। उहाँले सबै मानिसलाई हरियो घाँसमाथि समूह समूहमा मिलेर बस्ने आज्ञा गर्नुभयो। उनीहरू 150 समूह समूहमा बसे। जब उहाँले 5 रोटी र 2 माछा लिनुभयो, स्वर्गतिर हेरेर आशिष दिनुभयो र भाँच्नुभयो। अनि त्यो भीडलाई बाँडी दिन चेलाहरूलाई दिनुभयो। अनि उहाँले 2 माछा पनि सबैजनालाई बाँडी दिनुभयो। तृप्त नहुन्जेल उनीहरू सबैजनाले खाए। तिनीहरूले 12 डालाभरि टुक्रा रोटीहरू बटुले र माछाका टुक्राहरू पनि बटुले। त्यहाँ रोटी खानेहरू 5,000 थिए। उहाँका चेलाहरूलाई डुङ्गामा चढ्न लगाएर उहाँले भीडलाई पारिपट्टि बेथसेदातिर उहाँभन्दा अघि जान लगाउनुभयो। जब तिनीहरू गए, त्यसपछि उहाँ डाँडातिर प्रार्थना गर्न जानुभयो। साँझ पर्यो र अब डुङ्गा समुद्रको बीचमा थियो र उहाँ जमिनमा एक्लै हुनुहुन्थ्यो। तिनीहरूलाई डुङ्गा खियाउन गाह्रो भएको उहाँले देख्नुभयो, किनभने हावा उनीहरूको विपरीत दिशाबाट आइरहेको थियो। लगभग रातको 4 पहरमा समुद्रमाथि हिँडेर उहाँ तिनीहरू कहाँ आउनुभयो र तिनीहरूलाई उछिन्न चाहनुभयो। तर जब तिनीहरूले उहाँलाई समुद्रमाथि हिँडिरहनु भएको देखे, उहाँ भूत हुनुहुन्थ्यो भनेर तिनीहरू चिच्याए, किनभने तिनीहरूले उहाँलाई देखे र भयभीत भए। अनि तुरन्तै उहाँ तिनीहरूसँग बोल्नुभयो र तिनीहरूलाई भन्नुभयो, साहसी हो, म नै हुँ, न डराओ। उहाँ तिनीहरूसँगै डुङ्गामा चढ्नुभयो र बतास चल्न छोड्यो। तिनीहरू पूर्ण रूपमा अचम्मित भए, किनभने तिनीहरूले रोटीको अर्थ के हो भनी बुझेका थिएनन्। बरु तिनीहरूका हृदय कठोर पारिएको थियो। जब उहाँहरू पारितरे, उहाँहरू गणेशरेतमा आए र डुङ्गालाई त्यहीँ अड्याए। जब उहाँहरू डुङ्गाबाट ओर्लनुभयो, तिनीहरूले उहाँलाई तुरन्तै चिने। तिनीहरू सबै क्षेत्रमा गए र उहाँ जहाँ जहाँ आउँदै हुनुहुन्छ भनी तिनीहरूले सुने। तिनीहरूले त्यहाँ त्यहाँ बिरामीहरूलाई उहाँ कहाँ उछ्यानसँगै ल्याउन थाले। जहाँ जहाँ उहाँ गाउँहरूमा, सहरहरूमा वा ग्रामीण ठाउँहरू भएर जानुहुन्थ्यो, उनीहरूले बिरामीहरूलाई बजार क्षेत्रहरूमा राख्थे र उनीहरूले उहाँको कपडाको छेउ मात्र भए पनि छुन दियोस् भनी बिन्ती गर्थे र जतिले छोए तिनीहरू निको हुन्थे।
मर्कुस अध्याय सात। यरूसलेमबाट आएका फरिसीहरू र केही शास्त्रीहरू उहाँको वरिपरि भेला भए। तिनीहरूले उहाँका चेलाहरूले अशुद्ध अर्थात् नधोएका हातले खाएको देखे। फरिसी र सबै यहुदी आफ्ना हात राम्ररी नधोउन्जेल केही खाँदैनन्। तिनीहरू आफ्ना धार्मिक अगुवाहरूको परम्परामा लागि पर्छन्। जब फरिसीहरू बजारबाट आउँछन्, तिनीहरू आफै ननुहाइकन केही खाँदैनन्। कचौरा, भाँडाहरू, काँसाका भाँडाहरू र खानालाई बस्ने ठाउँहरू धुने लगायत धेरै नियम तिनीहरू कडाइका साथ पालन गर्छन्। फरिसी र शास्त्रीहरूले येशूलाई सोधे, तपाईँका चेलाहरू किन धार्मिक अगुवाहरूको परम्परा अनुसार चल्दैनन्? किनकि तिनीहरूले आफ्ना हात नधोई रोटी खान्छन्? तर उहाँले तिनीहरूलाई भन्नुभयो, यसैयाले तिमी पाखण्डीहरूको विषयमा राम्ररी भविष्यवाणी गरे। उनले लेखे, यी मानिसहरूले मलाई तिनीहरूका ओठले आ तर तिनीहरूका हृदय मबाट टाढिएको छ। तिनीहरूको शिक्षाको रूपमा मानिसहरूका नियमहरूलाई सिकाउँदै तिनीहरूले मलाई खुक्रो आराधना चढाउँछन्। तिमीहरू परमेश्वरको आज्ञालाई त्याग्दछौ र मानिसहरूको परम्परालाई पक्रिराख्छौ। अनि उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरू परमेश्वरको आज्ञालाई सहजै इन्कार गर्दछौ कि तिमीहरूले आफ्नो परम्परा पालन गर्न सक? किनभने मोसाले भने, तिम्रो बुबा र आमाको आदर गर र जसले आफ्ना बुबा वा आमाको विरुद्ध खराब कुरा बोल्छ त्यो निश्चय नै मारिनेछ। तर तिमीहरू भन्छौ, यदि एउटा मानिसले आफ्नो बुबा वा आमालाई भन्छ, तपाईँहरूले मबाट जति सहायता पाउनु पर्थ्यो त्यो त कुर्बान हो अर्थात् परमेश्वरलाई दिइएको छ, तब तिमीहरूले त्यसलाई आफ्नो बुबा वा आमाको निम्ति केही गर्न दिँदैनौ। तिमीहरूले परमेश्वरको आज्ञालाई चल्दै आएको आफ्नो परम्पराले व्यर्थ तुल्याएका छौ र तिमीहरू त्यस्तै धेरै काम गर्छौ। उहाँले भीडलाई फेरि बोलाउनु भयो र तिनीहरूलाई भन्नुभयो, तिमीहरू सबैले मेरो कुरा सुन र बुझ। व्यक्तिलाई बाहिरबाट त्यसभित्र पसेर त्यसलाई नै अशुद्ध पार्न सक्ने त्यस्तो कुनै कुरा छैन। व्यक्तिबाट बाहिर निस्कने कुराले नै त्यसलाई अशुद्ध पार्छ। यदि कुनै मानिससित सुन्ने कान छ भने त्यसले सुनोस्। जब येशूले भीडहरूलाई छोडेर घरभित्र पस्नुभयो, उहाँका चेलाहरूले उहाँलाई त्यो उखानको बारेमा सोधे। येशूले भन्नुभयो, के तिमीहरूले अझ पनि बुझेका छैनौ? के तिमीहरू देख्दैनौ कि बाहिरबाट मानिस भित्र पस्ने कुराले त्यसलाई अशुद्ध पार्न सक्दैन? किनकि यो उसको हृदयमा जान सक्दैन तर उसको पेटमा जान्छ र निस्केर शौचालयमा पुग्छ। यो भनाइद्वारा येशूले सबै भोजनलाई शुद्ध तुल्याउनु भयो। मानिसको भित्रबाट जुन कुरा बाहिर निस्कन्छ त्यसले नै त्यसलाई अशुद्ध पार्छ, किनभने मानिसको भित्रबाट नै अर्थात् हृदयबाट नै दुष्ट विचार, यौन अनैतिकता, चोरी, हत्या, व्यभिचार, लोभ, दुष्टता, धोका, कामुकता, ईर्ष्या, निन्दा, घमण्ड, मूर्खता निस्कन्छन्। यी सबै खराबी भित्रबाट नै आउँछन् र यिनीहरूले नै मानिसलाई अशुद्ध पार्छन्। उहाँ त्यहाँबाट उठ्नुभयो र त्यहाँबाट टुरोस र सिदोनको क्षेत्रतिर जानुभयो। उहाँ एउटा घरभित्र आउनुभयो र उहाँ त्यहाँ हुनुहुन्छ भने कसैले थाहा नपाउन् भन्ने उहाँ चाहनुहुन्थ्यो। तैपनि उहाँ लुक्न सक्नु भएन। तर तुरुन्तै एउटा स्त्रीले उहाँको बारेमा सुनिन् र त्यहाँ आइन्, जस किसानी छोरीलाई अशुद्ध आत्मा लागेको थियो। तिनी उहाँको पाउमा घोप्टो परिन्। ती स्त्री एक ग्रीक र सिरियाको फोनिकेमा जन्मेकी थिइन्। तिनले आफ्नी छोरीबाट भूत निकालिदिनलाई उहाँसँग बिन्ती गरिन्। उहाँले तिनलाई भन्नुभयो, छोराछोरीहरूलाई पहिले खुवाइयोस्, किनकि छोराछोरीहरूको रोटी खोसेर कुकुरहरूलाई दिनु ठिक होइन। तर तिनले जवाफ दिएर उहाँलाई भनिन्, हो प्रभु, तर कुकुरहरूले पनि त छोराछोरीहरूको टेबलबाट झरेको रोटीका टुक्राहरू त खान्छन् नि। उहाँले तिनलाई भन्नुभयो, तिमीले यसो भनेकी हुनाले तिमी जानलाई स्वतन्त्र छौ, तिम्री छोरीबाट भूत निस्केर गएको छ। तिनी आफ्नो घर फर्केर गइन् र आफ्नी छोरी ओछ्यानमा पल्टिरहेकी पाइन् र भूत निस्केर गएको थियो। उहाँ फेरि टुरोसको क्षेत्रबाट निस्केर सिदोन हुँदै डेकापोलिसको प्रदेश भएर गालिल समुद्रतिर जानुभयो। तिनीहरूले सुन्न नसक्ने र बोल्न कठिनाई भएको कसैलाई उहाँ कहाँ ल्याए र तिनीहरूले त्यसमाथि हात राखिदिनु हुन अनुरोध गरे। उहाँले त्यसलाई भीडबाट एकातिर एकान्तमा लैजानुभयो र त्यसको कानमा औँला हाल्नुभयो र थुकिसकेपछि उहाँले त्यसको जिब्रो छुनुभयो। उहाँले स्वर्गतिर हेर्नुभयो, सुस्केर हाल्नुभयो र त्यसलाई भन्नुभयो, इफाता, जसको अर्थ हुन्छ खोलिजा। तुरुन्तै त्यसको कान खोलियो र त्यसको जिब्रोलाई बाधा दिने कुरा नष्ट भयो र त्यसले प्रष्टसँग बोल्न सक्यो।
उहाँले कसैलाई केही पनि नभन्नु भनी तिनीहरूलाई आज्ञा गर्नुभयो। तर उहाँले जति धेरै तिनीहरूलाई त्यस्तो आज्ञा दिनुभयो त्यति धेरै तिनीहरूले यसलाई बताए। तिनीहरू अत्यन्तै अचम्मित भए र भने, उहाँले सबै कुरा असल गर्नुभएको छ। उहाँले बहिरालाई सुन्ने र गुङ्गोलाई बोल्ने पनि बनाउनुहुन्छ।
मर्कुस अध्याय 8।
ती दिनमा त्यहाँ फेरि एउटा ठूलो भीड़ भेला भयो र तिनीहरूसँग खानको लागि केही थिएन। यसुले आफ्ना चेलाहरूलाई बोलाउनुभयो र तिनीहरूलाई भन्नुभयो, यो भीड़माथि मलाई दया लागेको छ, किनकि तिनीहरू मसँग निरन्तर 3 दिनसम्म रहेका छन् र तिनीहरूसँग कुनै खानेकुरा छैन। यदि मैले तिनीहरूलाई केही नखुवाइकन पठाएँ भने तिनीहरू बाटोमा मूर्छा पर्न सक्छन्। तिनीहरूमध्ये कोही धेरै टाढाबाट आएका छन्। उहाँका चेलाहरूले उहाँलाई जवाफ दिए, यस्तो निर्जन ठाउँमा यी मानिसहरूलाई तृप्त पार्न सक्ने पर्याप्त रोटी हामी कहाँ पाउन सक्छौँ? उहाँले तिनीहरूलाई सोध्नुभयो, तिमीहरूसँग कतिवटा रोटी छन्? तिनीहरूले भने, 7। उहाँले भीड़लाई भुइँमा बस्न आज्ञा दिनुभयो। उहाँले ती 7 रोटी लिनुभयो, धन्यवाद दिनुभयो, तिनलाई भाँच्नुभयो। उहाँले मानिसहरूका अगाडि राखुन् भनी ती उहाँका चेलाहरूलाई दिनुभयो र तिनीहरूले मानिसहरूका अगाडि राखिदिए। तिनीहरूसँग थोरै ससाना माछा पनि थिए। त्यसको लागि धन्यवाद दिनुभएपछि उहाँले त्यो पनि बाँडिदिन चेलाहरूलाई आज्ञा गर्नुभयो। तिनीहरूले खाए र अघाए, अनि तिनीहरूले खाएर उब्रेका 7 टोकरीका रोटीका टुक्रा टाक्रीहरू बटुले। त्यहाँ लगभग 4,000 पुरुष थिए। यसुले तिनीहरूलाई पठाउनुभयो। त्यसपछि तुरुन्तै उहाँ चेलाहरूसँग डुङ्गामा चढ्नुभयो र दल मनुथाको क्षेत्रमा जानुभयो। तब फरिसीहरू आए र उहाँसँग वादविवाद गर्न थाले। तिनीहरूले उहाँको जाँच गर्न उहाँसँग स्वर्गबाट एउटा चिन्ह मागे। उहाँले आत्मामा सुस्केर हाल्नुभयो र भन्नुभयो, यो पुस्ताले किन चिन्हको खोजी गर्छ? साँचो साँचो म तिमीहरूलाई भन्दछु, यो पुस्तालाई कुनै चिन्ह दिइने छैन। त्यसपछि उहाँले तिनीहरूलाई छोड्नुभयो, फेरि डुङ्गामा चढ्नुभयो र तालको अर्को भागतिर जानुभयो। अहिले चेलाहरूले तिनीहरूसँग रोटी ल्याउन बिर्सेका थिए। तिनीहरूसँग डुङ्गामा एउटा भन्दा बढी रोटी थिएन। उहाँले तिनीहरूलाई चेतावनी दिनुभयो र भन्नुभयो, फरिसी र हेरोदको खमीरदेखि सचेत रह र होसियार बस। चेलाहरूले एक आपसमा बहस गरे, हामीसँग रोटी नभएकोले हो। यसु यसप्रति सजग हुनुहुन्थ्यो र उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरूले रोटी नल्याएको विषयमा किन बहस गरिरहेका छौ? कि तिमीहरू अझै महसुस गर्दैनौ? कि तिमीहरू बुझ्दैनौ? तिमीहरूका हृदय यति बोध भएका छन्? तिमीहरूसँग आँखा छन् कि तिमीहरू देख्दैनौ? तिमीहरूसँग कान छन् कि तिमीहरू सुन्दैनौ? कि तिमीहरूले सम्झदैनौ? जब मैले 5,000 सामु 5 रोटी भाँच्दा रोटीका कति टोकरी टुक्राहरू तिमीहरूले बटुलेका थियो? तिनीहरूले उहाँलाई भने, 12। अनि जब मैले 4,000 बीचमा 7 रोटी भाँच्दा कति टोकरी तिमीहरूले बटुल्यौ? तिनीहरूले उहाँलाई भने, 7। उहाँले भन्नुभयो, के तिमीहरू अझै पनि बुझ्दैनौ? उहाँहरू बेथसेदामा आउनुभयो। त्यहाँ मानिसहरूले एउटा दृष्टिविहीन मानिसलाई उहाँ कहाँ ल्याए र त्यसलाई छोइदिनुहोस् भनी येशूसँग विन्ती गरे। यसुले त्यस दृष्टिविहीनलाई हातमा समाउनुभयो र गाउँ बाहिर लैजानुभयो। जब उहाँले त्यसको आँखामा थुक्नुभयो र त्यसमाथि आफ्नो हात राख्नुभयो, उहाँले त्यसलाई सोध्नुभयो, के तिमीले कुनै कुरा देख्छौ? त्यसले हेर्यो र भन्यो, म मानिसहरू रुखहरू जस्तै हिँडेको देख्छु। उहाँले फेरि आफ्नो हात त्यसका आँखामा राख्नुभयो र त्यस मानिसले त्यसका आँखा खोल्यो अनि त्यसको दृष्टि पुनः प्राप्त भयो र त्यसले सबै थोक स्पष्टसँग देख्यो। यसुले त्यसलाई त्यसको घर पठाउनुभयो र भन्नुभयो, त्यस सहरमा नपस। येशु आफ्ना चेलाहरूसँगै कैसरिया फिलिप्पीका गाउँहरूतिर जानुभयो। बाटोमा उहाँले आफ्ना चेलाहरूलाई सोध्नुभयो, मानिसहरूले म को हुँ भन्छन्? तिनीहरूले उहाँलाई जवाफ दिए र भने, बप्तिस्मा दिने युहन्ना, अरूहरूले एलिया र अरूले भने अगमवक्ताहरूमध्ये एक भन्छन्। उहाँले तिनीहरूलाई सोध्नुभयो, तर तिमीहरू चाहिँ म को हुँ भन्छौ? पत्रुसले उहाँलाई भने, तपाईँ ख्रिष्ट हुनुहुन्छ। येशूले उहाँको विषयमा कसैलाई पनि नभन्नु भनी तिनीहरूलाई चेतावनी दिनुभयो। उहाँले मानिसका पुत्रले धेरै कुरा भोग्नुपर्छ र धर्मगुरुहरू मुख्य पुजारीहरू र शास्त्रीहरूबाट तिरस्कृत हुनेछ, मारिनेछ र 3 दिनपछि फेरि मृत्युबाट जीवित भई उठ्नेछ भनी तिनीहरूलाई सिकाउन थाल्नुभयो। उहाँले यो स्पष्टसँग भन्नुभयो। तब पत्रुसले उहाँलाई एकातिर लगे र उहाँलाई हपार्न थाले। तर येशु आफ्ना चेलाहरूतिर फर्कनुभयो अनि पत्रुसलाई हप्काउनुभयो र भन्नुभयो, मबाट पछि हट सैतान, तैँले परमेश्वरको कुरालाई ख्याल गर्दैनस् तर तैँले मानिसको कुरालाई ख्याल गर्छस्। त्यसपछि उहाँले भीड र उहाँका चेलाहरूलाई सँगै बोलाउनुभयो र तिनीहरूलाई भन्नुभयो, यदि कसैले मलाई पछ्याउन चाहन्छ भने त्यसले आफैलाई इन्कार गर्नुपर्छ, त्यसको क्रुस बोक्नुपर्छ र मलाई पछ्याउनुपर्छ। किनकि जसले आफ्नो जीवन बचाउन खोज्छ त्यसले त्यो गुमाउनेछ र जसले मेरो र सुसमाचारको खातिर आफ्नो जीवन गुमाउँछ त्यसले यसलाई बचाउनेछ। मानिसले सारा संसार प्राप्त गरेर आफ्नै जीवन गुमायो भने उसलाई के लाभ हुन्छ र मानिसले आफ्नो जीवनको बदलामा के दिन सक्छ र यस व्यभिचारी र पापी पुस्तामा जो म र मेरो वचनसँग शर्माउँछ मानिसका पुत्र पनि पवित्र स्वर्गदूतहरूसँग पिताको महिमामा आउँदा त्यससँग शर्माउनेछ।
मर्कुस अध्याय नौ।
उहाँले तिनीहरूलाई भन्नुभयो, साँचो साँचो म तिमीहरूलाई भन्दछु, यहाँ खडा हुनेहरूमा तिमीहरूमध्ये केहीले परमेश्वरको राज्य शक्तिसित आएको देख्नुअघि मृत्यु चाख्ने छैनन्। छ दिनपछि येशूले पत्रुस, याकुब र युहन्नालाई आफ्नो साथमा लिएर एउटा अग्लो पहाडमा जानुभयो। त्यसपछि तिनीहरूको सामु उहाँको रूप परिवर्तन भयो। उहाँका लुगाहरू एकदमै चहकिलो, अति सेतो भयो। यति सेतो भयो कि पृथ्वीका कसैले पनि त्यत्तिको सेतो बनाउन सक्दैनथ्यो। त्यसपछि एलिया र मोसा उहाँहरू कहाँ देखा परे। तिनीहरूले येशूसँग कुरा गरिरहेका थिए। पत्रुसले जवाब दिए र येशूलाई भने, गुरुज्यू, हामीलाई यहाँ बस्न राम्रो छ, त्यसैले यहाँ हामी तीनवटा बस्ने ठाउँ बनाऊ, एउटा तपाईँको निम्ति, एउटा मोसाको निम्ति र एउटा एलियाको निम्ति। तिनले के भन्ने भनी जानेनन्, किनभने तिनीहरू त्रसित भएका थिए। बादल आयो र उहाँहरूलाई छोप्यो। तब बादलबाट एउटा आवाज आयो, यिनी मेरा प्रिय पुत्र हुन् र यिनले भनेका कुरा सुन। अचानक जब तिनीहरूले आफ्नो वरिपरि हेरे, तिनीहरूले तिनीहरूसँग येशू बाहेक अरू कसैलाई पनि देखेनन्। उहाँहरू पहाडबाट तल ओर्लदै गर्नुहुँदा मानिसका पुत्र मृत्युबाट जीवित भएर नउठेसम्म कसैलाई केही पनि नभन्नु भनी उहाँले तिनीहरूलाई आज्ञा गर्नुभयो। त्यसैले ती कुराहरू तिनीहरूले आफैसँग राखे। तर तिनीहरूले मृत्युबाट जीवित भई उठ्नुको अर्थ के हो भनी तिनीहरूले आपसमा छलफल गरे। तिनीहरूले उहाँलाई सोधे, शास्त्रीहरूले किन एलिया नै पहिला आउनुपर्छ भनेका त। उहाँले तिनीहरूलाई भन्नुभयो, वास्तवमा सबै थोकलाई पुनर्स्थापना गर्न एलिया नै पहिले आउनुपर्छ। मानिसका पुत्रले धेरै कष्ट भोग्नुपर्छ र घृणित हुनेछ भनी किन लेखिएको त। तर म तिमीहरूलाई यो भन्छु कि एलिया आइसकेका छन् र वचनमा तिनको बारेमा लेखिए अनुसार तिनीहरूले एलियालाई जे चाहे त्यही गरे। जब उहाँ चेलाहरू कहाँ आउनुभयो, उहाँले तिनीहरूका वरिपरि ठूलो भीड देख्नुभयो र शास्त्रीहरूले तिनीहरूसँग बहस गरिरहेका थिए। जब तिनीहरूले उहाँलाई देखे, सबै भीड छक्क परे र सबै उहाँलाई अभिवादन गर्न दौडेर गए। उहाँले आफ्ना चेलाहरूलाई सोध्नुभयो, तिमीहरूले तिनीहरूसँग के बहस गरिरहेका छौ। भीडमध्येका कसैले उहाँलाई जवाब दियो, गुरुज्यू, मैले तपाईँ कहाँ मेरो छोरो ल्याए, त्यसलाई भूत लागेको छ जसले त्यसलाई बोल्न दिँदैन र यसले यसलाई पक्रन्छ, पछार्छ, मुखमा फिज काट्छ र दारा किट्छ र अरट्ठ पार्छ। मैले तपाईँका चेलाहरूलाई यसलाई निकाल्नलाई बिन्ती गरे तर तिनीहरूले निकाल्न सकेनन्। उहाँले तिनीहरूलाई जवाब दिनुभयो, हे अविश्वासी पुस्ता हो, कति समयसम्म म तिमीहरूसँग बस्नुपर्नेछ, कति समयसम्म म तिमीहरूलाई सहनु, त्यसलाई म कहाँ ल्याऊ। तिनीहरूले त्यस केटोलाई उहाँ कहाँ ल्याए। जब दुष्ट आत्माले येशूलाई देख्यो, त्यो आत्माले त्यस केटोलाई जोरले काम्न लगायो। त्यो केटो भुइँमा लड्यो र मुखमा फिज काट्यो। येशूले त्यसको बुबालाई सोध्नुभयो, यस्तो भएको कति भयो। बुबाले भने, बाल्यकालदेखि नै हो, यसले उसलाई प्राय आगो वा पानीमा फ्याँकेको छ र उसलाई मार्न खोज्थ्यो। यदि तपाईँले कुनै कुरा गर्न सक्नुहुन्छ भने हामीमाथि दया देखाउनुहोस् र सहायता गर्नुहोस्। येशूले तिनलाई भन्नुभयो, यदि तपाईँले गर्न सक्नुहुन्छ भने विश्वास गर्नेको निम्ति सबै कुरा सम्भव छ। तुरुन्तै त्यस बालकको बुबा चिच्याए र भने, म विश्वास गर्छु, मेरो अविश्वासमा सहायता गर्नुहोस्। जब येशूले भीड दौडदै उहाँहरूतिर आइरहेको देख्नुभयो, उहाँले त्यो अशुद्ध आत्मालाई हप्काउनुभयो र भन्नुभयो, त गुङ्गा र बहिरो आत्मा, म आज्ञा गर्छु, यसबाट निस्किजा र कहिले पनि यसमा प्रवेश नगर। यो चिच्यायो र डरलाग्दो गरी लछार पछार गर्यो अनि निस्कियो। त्यो केटा मरेको जस्तै देखियो, त्यसैले धेरैले भने ऊ मर्यो। तर येशूले त्यस केटालाई हातले समातेर उठाउनुभयो र त्यो केटा उभियो। जब येशू घरभित्र पस्नुभयो, चेलाहरूले उहाँलाई गुप्तमा सोधे, हामीले यसलाई किन निकाल्न सकेनौ। उहाँले तिनीहरूलाई भन्नुभयो, यस्तो किसिमको कुरालाई प्रार्थनाले बाहेक निकाल्न सकिँदैन। उहाँहरू त्यहाँबाट जानुभयो र गालिल हुँदै जानुभयो। उहाँहरू कहाँ हुनुहुन्छ कसैलाई थाहा नहोस् भन्ने उहाँले चाहनुभयो, किनभने उहाँले आफ्ना चेलाहरूलाई सिकाइरहनु भएको थियो। उहाँले तिनीहरूलाई भन्नुभयो, मानिसका पुत्र मानिसहरूका हातमा सुम्पिनेछ र तिनीहरूले उसलाई मार्नेछन्। जब उसलाई मारिनेछ, त्यसको तीन दिनपछि ऊ फेरि जीवित भई उठ्नेछ। तर तिनीहरूले यो भनाइलाई बुझेनन् र उहाँलाई सोध्न तिनीहरू डराए। अनि उहाँहरू कफर्नहुममा आइपुग्नुभयो। जब उहाँ घरमा हुनुहुन्थ्यो, उहाँले तिनीहरूलाई सोध्नुभयो, तिमीहरूले बाटोमा के छलफल गरिरहेका थियो। तर सबै चुपचाप भए, किनभने तिनीहरूले को चाहिँ सबैभन्दा ठूलो हो भनी बहस गरिरहेका थिए। उहाँ बस्नुभयो र बाह्रजनालाई बोलाउनुभयो अनि उहाँले तिनीहरूलाई भन्नुभयो, यदि कोही पहिलो हुन चाहन्छ भने त्यो सबैभन्दा अन्तिम र सबैको दास हुनुपर्छ। उहाँले एउटा सानो बालकलाई लिएर तिनीहरूका माझमा राख्नुभयो। उहाँले त्यसलाई हातमा लिनुभयो र तिनीहरूलाई भन्नुभयो, जसले यस्तो बालकलाई मेरो नाउँमा ग्रहण गर्छ उसले मलाई पनि ग्रहण गर्छ, र कसैले मलाई ग्रहण गर्छ भने उसले मलाई मात्र होइन तर मलाई पठाउनु हुनेलाई पनि ग्रहण गर्छ। युहन्नाले उहाँलाई भने, गुरुज्यू, हामीले कसैलाई तपाईँको नाममा भूतात्मा धपाउँदै गरेको देख्यौं र हामीले त्यसलाई रोक्यौं किनकि त्यसले हामीलाई पछ्याउँदैन। तर येशूले भन्नुभयो, त्यसलाई नरोक किनकि कसैले पनि मेरो नाउँमा शक्तिशाली काम गरेर तत्कालै मेरो बारेमा कुनै खराब कुरा भन्न सक्दैन। जो हाम्रो विरुद्धमा छैन त्यो हाम्रो हो। तिमीहरू ख्रिष्टका भएको हुनाले कसैले एक गिलास पानी दिन्छ भने पनि साँचो साँचो म भन्दछु कि उसले आफ्नो इनाम गुमाउने छैन। ममा विश्वास गर्ने यी सानामध्ये एकजनालाई ठेस खान लगाउनु भन्दा त त्यसलाई त्यसको घाँटीमा ठूलो जाँतोको ढुङ्गा बाँधेर समुद्रमा फ्याँक्नु राम्रो हुने थियो। यदि तिम्रो हातले तिमीलाई ठेस खान लगाउँछ भने यसलाई काटेर फालिदेऊ। दुईवटा हात लिएर कहिल्यै ननिभ्ने आगोको नरकमा जानुभन्दा अपाङ्ग भएर जीवनमा प्रवेश गर्नु नै राम्रो हुन्छ, जहाँ किराहरू कहिल्यै मर्दैनन् र आगो पनि कहिल्यै निभ्दैन। यदि तिम्रो खुट्टाले तिमीलाई ठेस खान लगाउँछ भने यसलाई काटेर फालिदेऊ। दुईवटा खुट्टा लिएर नरकमा फालिनुभन्दा त लङ्गडो भएर जीवनमा प्रवेश गर्नु नै असल हुन्छ। यदि तिम्रो आँखाले तिमीलाई ठेस खान लगाउँछ भने यसलाई निकालेर फालिदेऊ। दुईवटा आँखा लिएर नरकमा फालिनुभन्दा एउटा मात्र आँखा लिएर परमेश्वरको राज्यमा प्रवेश गर्नु नै असल हुन्छ, जहाँ किराहरू मर्दैनन् र आगो पनि निभ्दैन, किनकि सबैलाई आगोले नुनिलो पार्नेछ। नुन असल हो, तर यदि नुनले आफ्नो नुनिलोपना गुमाउँछ भने यसलाई फेरि कसरी नुनिलो बनाउने? आफू आफूमा नुन राख र एक आपसमा शान्तिमा बस। मर्कुस अध्याय 10। येशू त्यो ठाउँ छोडेर यहुदियाको प्रान्त र यर्दन नदी पारीको क्षेत्रमा जानुभयो अनि भीड फेरि उहाँ कहाँ आयो। उहाँले गर्नुभए झैं उहाँले तिनीहरूलाई सिकाउँदै हुनुहुन्थ्यो अनि फरिसीहरू उहाँलाई जाँच्न उहाँ कहाँ आए र सोधे कि कुनै पतिले आफ्नी पत्नीसँग विवाह विच्छेद गर्नु उचित हो। उहाँले जवाब दिनुभयो, मूसाले तिमीहरूलाई के आज्ञा दिएका छन्? तिनीहरूले भने, मूसाले पत्नीलाई त्यागपत्र दिन र त्यसलाई पठाइदिन अनुमति दिए। येशूले तिनीहरूलाई भन्नुभयो, तिमीहरूका कठोर हृदयको कारण तिनले तिमीहरूका लागि यो व्यवस्था लेखेका हुन्, तर सृष्टिको सुरुदेखि नै परमेश्वरले तिनीहरूलाई पुरुष र स्त्री बनाउनु भयो। यही कारणले गर्दा पुरुषले आफ्ना बुबा र आमालाई छोडेर आफ्नी पत्नीसँग लागिरहन्छ र दुईजना एउटै शरीर हुन्छन्। त्यसैले तिनीहरू दुई होइनन् तर एउटै शरीर हुन्। त्यसकारण जसलाई परमेश्वरले एक पार्नुभएको छ त्यसलाई कुनै मानिसले अलग नगरोस्। उहाँहरू घरभित्र हुनुहुँदा चेलाहरूले उहाँलाई यसको बारेमा फेरि सोधे। उहाँले तिनीहरूलाई भन्नुभयो, जसले आफ्नी पत्नीसँग विवाह विच्छेद गर्छ र अर्की महिलासँग विवाह गर्छ उसले त्यसको विरुद्धमा व्यभिचार गर्छ, र यदि तिनले आफ्नो पतिसँग विवाह विच्छेद गर्छ र अर्को पुरुषसँग विवाह गर्छ भने त्यसले व्यभिचार गर्छ, अनि उहाँले छोइदिनु भएको होस् भनी मानिसहरूले आफ्ना ससाना बालबालिकाहरूलाई उहाँ कहाँ ल्याए। तर चेलाहरूले तिनीहरूलाई हप्काए। तर जब येशूले यो देख्नुभयो उहाँ तिनीहरूसँग रिसाउनुभयो र तिनीहरूलाई भन्नुभयो, ससाना बालबालिकाहरूलाई म कहाँ आउन देऊ र तिनीहरूलाई मनाही नगर, किनभने परमेश्वरको राज्य यस्तैहरूको हो। साँचो साँचो म तिमीहरूलाई भन्दछु, जसले परमेश्वरको राज्यलाई यो सानो बालकको रूपमा ग्रहण गर्दैन त्यो निश्चय नै यसभित्र प्रवेश गर्ने छैन। त्यसपछि उहाँले बालबालिकाहरूलाई आफ्नो अंगालोमा लिनुभयो र तिनीहरूमाथि आफ्नो हात राखेर आशिष दिनुभयो। उहाँले यात्रा सुरु गर्न लाग्नुहुँदा एकजना मानिस दौडेर आई उहाँको सामु घुँडा टेकेर बिन्ती गर्यो, हे असल गुरु, अनन्त जीवनको हकदार हुन मैले के गर्नुपर्छ? येशूले भन्नुभयो, किन तिमी मलाई असल भन्दछौ? परमेश्वर बाहेक कोही पनि असल छैन। तिमी यी आज्ञाहरू जान्दछौ, हत्या नगर्नु, व्यभिचार नगर्नु, चोरी नगर्नु, झुटो गवाही नदिनु, ठगी नगर्नु, आफ्ना बुबा र आमालाई आदर गर्नु। त्यो मानिसले भन्यो, गुरुज्यू, ती सबै त मैले बाल्यकालदेखि नै पालन गरेको छु। येशूले त्यसलाई हेर्नुभयो र प्रेम गर्नुभयो। उहाँले त्यसलाई भन्नुभयो, तिमीमा एउटा कुराको कमी छ, तिमीले आफूसँग भएका सबै थोक बेच्नुपर्छ र ती गरिबहरूलाई दिनुपर्छ अनि स्वर्गमा तिम्रो धन हुनेछ, त्यसपछि आऊ र मेरो पछि लाग। तर यो भनाइको कारण त्यो निरुत्साहित भयो, त्यो धेरै दुखित भएर त्यहाँबाट गयो, किनभने त्यससँग धेरै धन सम्पत्ति थियो। येशूले वरिपरि हेर्नुभयो र आफ्ना चेलाहरूलाई भन्नुभयो, धनी मानिसहरूलाई परमेश्वरको राज्यमा प्रवेश गर्न अति कठिन छ। चेलाहरू उहाँका वचनहरूमा छक्क परे। तर येशूले फेरि तिनीहरूलाई भन्नुभयो, बालकहरू हो, परमेश्वरको राज्यमा प्रवेश गर्नु अति गाह्रो छ। धनी मानिसलाई परमेश्वरको राज्यमा प्रवेश गर्नुभन्दा त ऊँटलाई सियोको नाथ्रीबाट छिर्न सजिलो हुन्छ। तिनीहरू अति चकित भए र एक आपसमा भन्न लागे, त्यसो हो भने कसले उद्धार पाउन सक्छ त? येशूले तिनीहरूलाई हेर्नुभयो र भन्नुभयो, मानिसहरूका लागि यो असम्भव हुन्छ तर परमेश्वरको लागि होइन। परमेश्वरको निम्ति सबै कुरा सम्भव छ। पत्रुसले उहाँसँग कुरा गर्न थाले, हेर्नुहोस्, हामीले सबै थोक त्यागेर तपाईँलाई पछ्याएका छौं। येशूले भन्नुभयो, साँचो साँचो म तिमीहरूलाई भन्दछु, जसले मेरो र सुसमाचारको खातिर आफ्नो घर वा दाजुभाइहरू वा दिदीबहिनीहरू वा आमा वा बुबा वा छोराछोरीहरू वा जग्गा जमिन त्याग्छ, त्यसले यही संसारमा अहिले नै सतावटको साथै यसको सय गुणा घरहरू, दाजुभाइहरू, दिदीबहिनीहरू, आमाहरू, छोराछोरीहरू र आउने संसारमा अनन्त जीवन पाउनेछ। तर धेरैजना जो पहिला हुनेहरू पछिल्ला हुनेछन् र पछिल्ला हुनेहरू पहिला हुनेछन्। उहाँहरू यरुसलेम जाने बाटोमा जाँदै हुनुहुन्थ्यो र येशु तिनीहरूको अघिअघि जाँदै हुनुहुन्थ्यो। चेलाहरू छक्क परिरहेका थिए र तिनीहरूलाई पछ्याउनेहरू चाहिँ डराएका थिए। अनि येशुले फेरि ती बाह्रजनालाई अलग्गै लानुभयो र अब चाँडै उहाँलाई के हुने थियो सो बताउन थाल्नुभयो। हेर, हामी यरुसलेमतिर जाँदैछौँ र मानिसका पुत्रलाई त्यहाँ मुख्य पूजाहारीहरू र शास्त्रीहरूका हातमा सुम्पिनेछ। तिनीहरूले उसलाई मृत्युदण्डको दोष लगाउनेछन् र गैर यहुदीहरू कहाँ सुम्पिदिनेछन्। तिनीहरूले उसको गिल्ला गर्नेछन् र थुक्नेछन् र कोर्रा लगाउनेछन् र मृत्युमा पुर्याउनेछन्। तर तीन दिनपछि ऊ जीवित भई उठ्नेछ। जब्दियाका छोराहरू याकुब र युहन्ना उहाँ कहाँ आए र उहाँलाई भने, गुरुज्यू, हामीले तपाईँसँग जे माग्छौँ सो हाम्रो निम्ति गरिदिनुहोस् भन्ने हामी चाहन्छौँ। उहाँले तिनीहरूलाई भन्नुभयो, मैले तिमीहरूका लागि के गरेको तिमीहरू चाहन्छौ? तिनीहरूले भने, तपाईँको महिमामा हामीमध्ये एउटालाई तपाईँको दायाँपट्टि र अर्कोलाई बायाँपट्टि बस्न दिनुहोस्। तर यीशुले तिनीहरूलाई जवाफ दिनुभयो, तिमीहरूले के मागिरहेका छौ सो तिमीहरू जान्दैनौ? के तिमीहरू मैले पिउन लागेको कचौरा पिउन सक्छौ वा मैले लिने बप्तिस्मा तिमीहरू सहन सक्छौ? तिनीहरूले उहाँलाई भने, हामी सक्छौ। यीशुले तिनीहरूलाई भन्नुभयो, मैले पिउने कचौरा तिमीहरूले पिउनेछौ र मैले लिने बप्तिस्मा तिमीहरूले पनि लिनेछौ। तर मेरो दाहिनेपट्टि वा देब्रेपट्टि बस्नु चाहिँ मैले दिने कुरा होइन, तर यो जसको निम्ति तयार पारिएको छ तिनीहरूका निम्ति नै हो। जब अरू दसजना चेलाले यसबारे सुने, तिनीहरू याकुब र युहन्नासँग निकै रिसाउन थाले। येशूले तिनीहरूलाई आफू कहाँ बोलाउनुभयो र भन्नुभयो, गैर यहुदीहरूका शासकहरू मानिनेहरूले तिनीहरूमाथि प्रभुत्व जमाउँछन् र तिनीहरूका महत्त्वपूर्ण मानिसहरूले तिनीहरूमाथि अधिकार गर्छन् भन्ने तिमीहरू जान्दछौ। तर तिमीहरूका माझमा यस्तो हुने छैन। तिमीहरूका माझमा जो महान हुने इच्छा गर्छ त्यो तिमीहरूका सेवक हुनुपर्छ र तिमीहरूमध्ये जो पहिले हुने इच्छा गर्छ त्यो सबैको दास हुनुपर्छ। किनभने मानिसका पुत्र सेवा पाउन होइन तर सेवा गर्नका निम्ति र धेरैको छुटकाराको मूलको रूपमा आफ्नो जीवन दिन आयो। उहाँहरू यरिहोमा आउनुभयो र उहाँ आफ्ना चेलाहरू र ठूलो भीडसँगै यरिहोबाट जानुहुँदा तिमैको छोरा बार्तिमै दृष्टिविहीन भिखारी बाटोमा बसेको थियो। जब त्यसले येशू नासरी भन्ने सुने त्यो कराउन थाल्यो र भन्यो, हे येशू दाउदका पुत्र, म माथि दया गर्नुहोस्। धेरैले चुपलाग भनी त्यो दृष्टिविहीन मानिसलाई हप्काए, तर त्यो झन् ठूलो स्वरले करायो, दाउदका पुत्र, म माथि दया गर्नुहोस्। येशू रोकिनुभयो र त्यसलाई बोलाएर ल्याउन आज्ञा दिनुभयो। तिनीहरूले यसो भनेर त्यसलाई बोलाए, साहस गर, खडा हो, उहाँले तिमीलाई बोलाउँदै हुनुहुन्छ। त्यसले आफ्नो खास्टो एकातिर फाल्यो र उफ्रेर येशू कहाँ आयो। येशूले त्यसलाई जवाफ दिनुभयो र भन्नुभयो, मैले तिम्रो निम्ति के गरेको चाहन्छौ? त्यो दृष्टिविहीन मानिसले भन्यो, रब्बी, म मेरो दृष्टि प्राप्त गर्न चाहन्छु। येशूले त्यसलाई भन्नुभयो, जाओ, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ। त्यो तुरुन्तै फेरि देख्न सक्यो र त्यो उहाँको पछि पछि गयो।
मर्कुस अध्याय 11। जब उहाँहरू यरुसलेम आउनुभयो, उहाँहरू बेथफागे र बेथानीको नजिक जैतुन डाँडामा आइपुग्नुभयो। येशूले उहाँका दुईजना चेलालाई पठाउनुभयो र तिनीहरूलाई भन्नुभयो, तिमीहरू हाम्रो सामुन्नेको गाउँमा जाओ, तिमीहरू पस्ने बित्तिकै तिमीहरूले कहिल्यै नचढेको बछेडो पाउनेछौ, त्यसलाई फुकाओ र म कहाँ ल्याओ। कसैले तिमीहरूलाई तिमीहरूले किन यसो गरिरहेका छौ भनेर सोध्यो भने तिमीहरूले भन्नु, प्रभुलाई यसको खाँचो छ र उहाँले तुरुन्तै यहाँ नै फिर्ता पठाउनुहुनेछ। तिनीहरू गए र खुल्ला गल्लीमा ढोका बाहिर बाँधिएको एउटा बछेडो भेटे र तिनीहरूले यसलाई फुकाए। त्यहाँ केही मानिसहरू उभिरहेका थिए जसले तिनीहरूलाई भने, तिमीहरूले त्यो बछेडोलाई फुकाएर के गर्न लागिरहेका छौ? तिनीहरूले उनीहरूलाई येशूले तिनीहरूलाई भन्नुभए झै भने, अनि मानिसहरूले तिनीहरूलाई जान दिए। दुईजना चेलाले बछेडोलाई ल्याए र येशू त्यसमाथि चढेर जान सक्नु भएको होस् भनी तिनीहरूले आफ्ना कपडा त्यसमाथि राखे। धेरै मानिसले तिनीहरूका कपडा बाटोभरि ओछ्याए र अरूहरूले खेतबाट काटेर ल्याएका रुखका हाँगाहरू बिछ्याए। उहाँको अघिअघि जाने र उहाँका पछि पछि आउनेहरूले यसरी ठूलो स्वरमा कराए, होसन्ना, परमप्रभुको नाउँमा आउने धन्यका हुन्, हाम्रा पिता दाउदको आउने राज्य धन्यको होस्, सर्वोच्चमा होसन्ना। त्यसपछि येशू यरुसलेम प्रवेश गर्नुभयो र मन्दिरभित्र जानुभयो अनि वरिपरि सबैतिर हेर्नुभयो। अहिले अबेर भइरहेको थियो। उहाँ बाह्र चेलासँग बेथानियातिर जानुभयो। अर्को दिन जब उहाँहरू बेथानियाबाट फर्कनुभयो, उहाँ भोकाउनुभयो। उहाँले पात सहितको अञ्जीरको बोट टाढैबाट देख्नुभयो।
यसमा कुनै कुरा पाइन्थ्यो कि भनी उहाँ हेर्न जानुभयो। जब उहाँ त्यहाँ आउनुभयो, उहाँले पात बाहेक केही पनि पाउनु भएन, किनभने यो अन्जीर फल्ने समय थिएन। उहाँले त्यसलाई भन्नुभयो, तेरो फल फेरि कसैले कहिले पनि खाने छैन। उहाँका चेलाहरूले यो सुने, उहाँहरू यरुसलेम आउनुभयो र उहाँ मन्दिरभित्र प्रवेश गर्नुभयो, अनि उहाँले त्यहाँका किन्ने र बेच्नेहरूलाई बाहिर खेद्न थाल्नुभयो। उहाँले पैसा साट्नेहरूका टेबल र परेवा बेच्नेहरूको बस्ने मेजलाई पल्टाइदिनुभयो। उहाँले कसैलाई पनि मन्दिर भएर बेच्न सकिने कुनै पनि थोक बोकेर लान दिनु भएन। उहाँले तिनीहरूलाई सिकाउनुभयो र भन्नुभयो, के यस्तो लेखिएको छैन, मेरो घर सबै जातिका निम्ति प्रार्थनाको घर हुनेछ, तर तिमीहरूले यसलाई डाकुहरूको ओढार बनाएका छौ। उहाँले भन्नुभएको कुरा मुख्य पूजाहारीहरू र शास्त्रीहरूले सुने र उहाँलाई मार्ने उपाय खोजे। उहाँको शिक्षामा सम्पूर्ण भीड नै छक्क परेका हुनाले तिनीहरू डराए। जब साँझ पर्यो, उहाँहरू सहर छोडेर जानुभयो। जब उहाँहरू बिहान त्यही बाटो भएर जानुभयो, तिनीहरूले अन्जीरको रुख जरैदेखि सुकेको देखे। पत्रुसले सम्झेर भने, गुरुज्यू हेर्नुहोस् त, तपाईँले शराप दिनुभएको अन्जीरको रुख त सुकेछ,
परमेश्वरमा विश्वास गर भनेर येशूले उत्तर दिनुभयो। साँचो साँचो म भन्दछु, जसले यो पहाडलाई उठ र समुद्रमा झर भन्छ अनि त्यसले आफ्नो हृदयमा कुनै शंका गर्दैन तर त्यसले मागेको कुरा हुन्छ भनी विश्वास गर्छ, परमेश्वरले त्यही नै गर्नुहुनेछ। त्यसकारण म तिमीहरूलाई भन्दछु, तिमीहरूले जुन कुराको निम्ति प्रार्थना गर्छौ र माग्छौ, यो तिमीहरूले पाएका छौ र तिमीहरूको हुनेछ भनी विश्वास गर। जब तिमी खडा हुन्छौ र प्रार्थना गर्छौ, तिमीहरूसँग कसैको विरुद्धमा कुनै कुरा छ भने तिमीहरूले क्षमा दिनुपर्छ, ताकि स्वर्गमा हुनुहुने तिमीहरूका पिताले तिमीहरूका अपराधहरू क्षमा गरिदिउन्। तर यदि तिमीहरूले क्षमा गरेनौ भने स्वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका पापहरू क्षमा गर्नुहुने छैन। उहाँहरू फेरि यरुसलेममा आउनुभयो। जब येशु मन्दिरमा घुमिरहनु भएको थियो, मुख्य पुजारीहरू, शास्त्रीहरू र धर्मगुरूहरू उहाँ कहाँ आए। तिनीहरूले उहाँलाई भने, कसको अधिकारले तिमीले यी कुराहरू गर्छौ र ती गर्न तिमीलाई कसले अधिकार दियो? येशूले तिनीहरूलाई भन्नुभयो, म तिमीहरूलाई एउटा प्रश्न सोध्छु, मलाई भन र मैले यी सबै कुन अधिकारले गर्छु भनी सो बताउनेछु। युहन्नाको बप्तिस्मा स्वर्गबाट भएको हो कि मानिसहरूबाट भएको हो? मलाई जवाब दियो। तिनीहरूले एकापसमा छलफल र बहस गरेर भने, यदि हामीले स्वर्गबाट भन्यौँ भने उहाँले भन्नुहुनेछ, त्यसो भए किन उनलाई विश्वास गर्दैनौ? तर यदि हामीले मानिसबाट भन्यौँ भने तिनीहरू मानिसहरूसित डराउँथे, किनभने उनीहरूले युहन्ना आगमवक्ता हुन् भनी मान्थे। त्यसपछि तिनीहरूले येशूलाई जवाब दिए र भने, हामीलाई थाहा छैन। त्यसपछि येशूले तिनीहरूलाई भन्नुभयो, न त मैले यी कुराहरू कसको अधिकारले गर्छु भने तिमीहरूलाई बताउनेछु।
मर्कुस अध्याय 12। त्यसपछि येशूले तिनीहरूलाई दृष्टान्तमा सिकाउन थाल्नुभयो। उहाँले भन्नुभयो, एकजना मानिसले दागबारी लगाए, त्यसको वरिपरि बार लगाए र कोलको निम्ति एउटा खाल्डो खने। उनले त्यहाँ एउटा मचान बनाए र दाख मार्नेहरूलाई दाखबारी भाडामा दिए। त्यसपछि उनी यात्रामा लागे। ठिक समयमा उनले दाखको केही फल पाउन दाख मार्नेहरू कहाँ एकजना नोकर पठाए, तर तिनीहरूले त्यसलाई समातेर पिटे र केही पनि नदिइकन पठाइदिए। फेरि उनले अर्को नोकरलाई पठाए, तर तिनीहरूले त्यसलाई पनि टाउकोमा चोट पुर्याए र लज्जास्पद रूपमा व्यवहार गरे। अझै पनि उनले अर्कोलाई पठाए र त्यसलाई तिनीहरूले मारे। तिनीहरूले अरू धेरैलाई पनि त्यस्तै व्यवहार गरे, कसैलाई कुटे र अरूलाई मारे। उनीसँग पठाउन अझै पनि एकजना व्यक्ति अर्थात् प्यारो छोरा थिए। उनले तिनीहरू कहाँ पठाउन त्यो नै अन्तिम व्यक्ति थियो। उनले भने, तिनीहरूले मेरो छोरालाई आदर गर्नेछन्। तर मोहीहरूले एक आपसमा भने, यो त उत्तराधिकारी हो, आओ यसलाई मारौं र सम्पत्ति हाम्रो हुनेछ। तिनीहरूले उसलाई पक्रे, उसलाई मारे र उसलाई दाखबारी बाहिर फालिदिए। यसकारण दाखबारीको मालिकले के गर्नेछ? उनी आउनेछन् र ती दाख मार्नेहरूलाई नाश गर्नेछन् र दाखबारी अरूहरूलाई दिनेछन्। के तिमीहरूले यो धर्मशास्त्र पढेका छैनौ? जुन ढुङ्गालाई निर्माणकर्ताहरूले अस्वीकार गरे, त्यही नै कुनै ढुङ्गो भएको छ। त्यो परमप्रभुबाट थियो र यो हाम्रो दृष्टिमा आश्चर्यजनक छ। तिनीहरूले येशूलाई पक्रन खोजे, तर तिनीहरू भीडसित डराए, किनभने उहाँले यो दृष्टान्त तिनीहरूकै विरुद्धमा बोल्नुभएको कुरा तिनीहरूले जाने। त्यसैले तिनीहरूले उहाँलाई छाडे र गए। अनि तिनीहरूले उहाँलाई उहाँकै वचनहरूमा फसाउन हेरुदियासहरू र केही फरिसीहरू पठाए। तिनीहरू आएर उहाँलाई भने, गुरुज्यू हामी जान्दछौँ कि तपाईँले कसैको विचारको वास्ता गर्नुहुन्न र तपाईँले मानिसहरू बीच कुनै भेदभाव गर्नुहुन्न। तपाईँले साँच्चै परमेश्वरको मार्ग सिकाउनुहुन्छ। कैसरलाई कर तिर्नु उचित हो वा होइन, हामी कर तिरौँ कि नतिरौँ? तर येशूले तिनीहरूको कपटलाई जान्नुभयो र तिनीहरूलाई भन्नुभयो, तिमीहरूले मलाई किन जाँच्छौ? मलाई एउटा सिक्का ल्याओ ताकि मैले हेर्न सकु। तिनीहरूले एउटा सिक्का येशू कहाँ ल्याए। उहाँले तिनीहरूलाई भन्नुभयो, यो कसको स्वरूप र छाप हो? तिनीहरूले भने, कैसरको हो। येशूले भन्नुभयो, कैसरका चीजहरू कैसरलाई नै दियो र परमेश्वरका चीजहरू परमेश्वरलाई नै। तिनीहरू चकित भए। त्यसपछि पुनरुत्थान हुँदैन भन्ने सदुकीहरू उहाँ कहाँ आए। तिनीहरूले उहाँलाई यसो भनेर सोधे, गुरुज्यू, मुसाले हाम्रो लागि लेखे, यदि कुनै मानिसको दाजु कुनै बालबच्चा नभइकन मर्छ भने त्यो मानिसले आफ्नो दाजुकी पत्नीलाई विवाह गरेर आफ्नो दाजुको लागि बच्चा जन्माउनु पर्छ। त्यहाँ सातजना दाजुभाइ थिए। पहिलोले आफ्नी पत्नी ल्याए र बच्चा नभई मरे। दोस्रोले दाजुकी पत्नी लगे र कुनै बालबच्चा नभई तिनी मरे। अनि तेस्रोलाई पनि त्यस्तै भयो। अनि सातैजना कुनैको पनि बालबच्चा भएन। अन्तमा ती स्त्री पनि मरिन्। पुनरुत्थानमा जब तिनीहरू फेरि जीवित भई उठ्नेछन्, तिनी कसकी पत्नी हुनेछिन्? किनभने ती सातै दाजुभाइले तिनलाई पत्नीको रूपमा लिए। यसुले भन्नुभयो, तिमीहरूले न त धर्मशास्त्र न परमेश्वरको शक्तिको बारेमा जानेका हुनाले नै के तिमीहरूले गल्ती गरेका होइनौ र? किनभने जब तिनीहरू मृत्युबाट जीवित भई उठ्नेछन्, तिनीहरूले न विवाह गर्छन् न त विवाह गर्न नै दिन्छन्, तर तिनीहरू स्वर्गका स्वर्गदूतहरू जस्ता हुनेछन्। तर जीवित भई उठ्ने मृतकहरूको विषयमा के तिमीहरूले मुसाको पुस्तकमा झाडीको विवरणमा परमेश्वर उनीसँग कसरी बोल्नुभयो र म अब्राहमका परमेश्वर, इसाहकका परमेश्वर र याकुबका परमेश्वर हुँ भन्नुभयो भन्ने पढेका छैनौ? उहाँ मृतकहरूका परमेश्वर हुनुहुन्न, तर जीवितहरूका परमेश्वर हुनुहुन्छ। तिमीहरू गलत छौ। शास्त्रीहरूमध्येका एकजना आए र तिनीहरूका छलफल सुने। यसुले तिनीहरूलाई राम्रो जवाब दिनुभएको तिनले देखे। तिनले उहाँलाई सोधे, सबैभन्दा महत्त्वपूर्ण आज्ञा कुन हो? यसुले जवाब दिनुभयो, सबैभन्दा महत्त्वपूर्ण चाहिँ यो हो, सुन हे इसरायल, परमप्रभु हाम्रा परमेश्वर, परमप्रभु एकमात्र हुनुहुन्छ। तिमीले आफ्ना परमप्रभु परमेश्वरलाई आफ्ना सारा हृदय, सारा प्राण, सारा मन र सारा शक्तिले प्रेम गर्नुपर्दछ। दोस्रो आज्ञा यो हो, आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नुपर्छ। यो भन्दा अरू कुनै ठूलो आज्ञा छैन। शास्त्रीले भने, हे असल गुरुज्यू, परमेश्वर एकमात्र हुनुहुन्छ र उहाँ बाहेक अरू कोही पनि छैन भने तपाईँले साँचो भन्नुभएको छ। उहाँलाई सारा हृदय, सारा समझ र सारा शक्तिले प्रेम गर्नु अनि आफ्नो छिमेकीलाई आफूलाई झैं प्रेम गर्नु होम बलि र बलिदानहरू भन्दा पनि महान हो। जब तिनले बुद्धिमत्तापूर्वक जवाब दिएको यसुले देख्नुभयो, उहाँले तिनलाई भन्नुभयो, तिमी परमेश्वरको राज्यबाट टाढा छैनौ। त्यसपछि कसैले पनि यसुलाई अरू प्रश्न गर्ने आँट गरेन। यसुले मन्दिरमा सिकाउँदै गर्नुहुँदा उहाँले जवाफ दिनुभयो र भन्नुभयो, शास्त्रीहरूले ख्रिस्टलाई कसरी दाउदका पुत्र भन्छन्? दाउद आफैले पवित्र आत्माद्वारा यसो भने, परमप्रभुले मेरा प्रभुलाई भन्नुभयो, मेरो दाहिने हातमा बस जबसम्म मैले तिम्रा शत्रुहरूलाई तिम्रो खुट्टा मुनि ल्याउँदिन। दाउद आफैले उहाँलाई प्रभु भन्छन् भने मसीह कसरी दाउदका पुत्र हुन सक्छन् त? ठूलो भीडले उहाँको कुरा खुसीसाथ सुन्यो। यसले उहाँको शिक्षामा भन्नुभयो, शास्त्रीहरूदेखि होसियार बस, जसले लामो वस्त्र लगाएर हिँड्न र बजारमा अभिवादन गरेको अनि सभाघरमा भोजमा प्रमुख आसनहरू र भोजहरूमा प्रमुख स्थानहरू रुचाउँछन्। तिनीहरूले विधवाहरूको घर खान्छन् र मानिसहरूले देखुन् भनी लामो प्रार्थना गर्छन्। यी मानिसहरूले अझ ठूलो दण्ड पाउनेछन्। त्यसपछि यसु मन्दिर परिसरको भेटी चढाउने बाकसको सामुन्ने बस्नुभयो। मानिसहरूले भेटी हालिरहँदा उहाँले हेरिरहनु भएको थियो। धेरै धनी मानिसले ठूलो रकम हाले। त्यसपछि त्यहाँ एकजना गरिब विधवा आइन् र दुई सिक्का हालिन्। उहाँले आफ्ना चेलाहरूलाई बोलाउनु भयो र तिनीहरूलाई भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, यी गरिब विधवाले भेटीको बाकसमा भेटी दिनेहरूमध्ये सबैभन्दा धेरै हालेकी छन्। किनभने सबैले आआफ्नो प्रशस्तताबाट दिए, तर यी विधवाले आफ्नो गरिबीबाट तिनी जिउनुपर्ने सबै पैसा हालिन्।
मर्कुस अध्याय 13। जसै यसो मन्दिरबाट जाँदै हुनुहुन्थ्यो, उहाँका चेलाहरूमध्ये एकजनाले भन्यो, गुरुज्यू, हेर्नुहोस् त, कति राम्रा ढुङ्गाहरू र भवनहरू। उहाँले तिनलाई भन्नुभयो, के तिमी यी भव्य भवनहरू देख्छौ? यिनीहरू नभत्काएर एउटा माथि अर्को ढुङ्गा रहने एउटा पनि हुने छैन। जब उहाँ मन्दिरको सामुन्ने पर्ने जैतुनको डाँडामा बस्नुभयो, पत्रुस, याकुब, युहन्ना र अन्द्रियासले उहाँलाई गुप्तमा सोधे, हामीलाई भन्नुहोस्, कि यी कुराहरू कहिले हुनेछन्? यी सबै कुरा हुन लाग्दा कस्ता कस्ता चिन्हहरू हुनेछन्? यसुले तिनीहरूलाई भन्न सुरु गर्नुभयो, होसियार रहो, कसैले पनि तिमीहरूलाई नबहकाओस्। मेरो नाउँमा धेरैजना आउनेछन् र भन्नेछन् म उही हुँ, र तिनीहरूले धेरैलाई भड्काउनेछन्। जब तिमीहरूले युद्ध र युद्धको हल्ला सुन्नेछौ, चिन्ता नगर, यी कुराहरू हुनै पर्छ, तर अन्त्य अझै आइसकेको हुँदैन। किनभने जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य खडा हुनेछ। धेरै ठाउँमा भूकम्प र अनिकालहरू हुनेछन्। यी प्रसव वेदनाको सुरुवात हुन्। आफूलाई सचेत राख। तिनीहरूले तिमीहरूलाई परिषदहरूको हातमा सुम्पिनेछन् र सभाघरहरूमा तिमीहरू पिटिनेछौ। मेरा साक्षीको रूपमा तिमीहरू शासक र राजा दुवैका सामु मेरा खातिर खडा हुनेछौ। तर सबै जातिलाई पहिले सुसमाचार प्रचार गरिनुपर्छ।
जब उनीहरूले तिमीहरूलाई गिरफ्तार गर्छन् र सुम्पन्छन्, तिमीहरूले के बोल्ने भनी चिन्ता नगर, किनभने त्यस समय तिमीहरूले के बोल्नु पर्ने हो सो तिमीहरूलाई दिइनेछ। त्यस बेला बोल्ने तिमीहरू होइनौ तर पवित्र आत्मा हुनुहुनेछ। दाजुले भाइलाई र बुबाले आफ्नो छोरोलाई मृत्युको लागि सुम्पिनेछन्। छोराछोरीहरू आफ्ना बुबा आमाको विरुद्धमा खडा हुनेछन् र तिनीहरूलाई मृत्युमा पुर्याउनेछन्। मेरो नाउँको खातिर तिमीहरू सबैद्वारा घृणित हुनेछौ, तर जो अन्त्यसम्म रहनेछ त्यो मानिस बचाइनेछ। जब तिमीहरूले विनाशकारी घृणित थोक खडा नहुनुपर्ने ठाउँमा खडा भइरहेको देख्छौ, यहुदियामा हुनेहरू पहाडहरूतिर भागुन्, घरको छतमा हुनेहरू तल नओर्लुन् वा उसले घरभित्रबाट केही पनि ननिकालोस्, र खेतमा हुनेहरू आफ्नो खास्टो लिन नआउन्। तर हाय, ती दिनमा बालक भएकाहरू र दुध खुवाउने आमाहरू, यो हिउँदमा नपरोस् भनी प्रार्थना गर, किनकि त्यस बेला ठूलो महासङ्कष्ट हुनेछ। यस्तो त परमेश्वरले संसार सृष्टि गर्नुभएको दिनको सुरुदेखि अहिलेसम्म भएको छैन, न त फेरि कहिल्यै हुनेछ। परमप्रभुले ती दिनलाई नघटाउनु भएको भए कुनै पनि प्राणी बाँच्ने थिएन, तर चुनिएकाहरूका खातिर जसलाई उहाँले छान्नु भएको छ उहाँले दिनहरूको संख्या घटाइदिनुभयो। यदि कसैले तिमीहरूलाई हेर ख्रिस्ट यहाँ हुनुहुन्छ वा हेर उहाँ त्यहाँ हुनुहुन्छ भन्यो भने विश्वास नगर, किनकि झुटा ख्रिस्ट र अगमवक्ताहरू देखा पर्नेछन् र सम्भव भए चुनिएकाहरूलाई पनि तिनीहरूले धोका दिन चिन्ह र आश्चर्य कर्महरू गर्नेछन्। सचेत रहो, मैले तिमीहरूलाई समय आउनु अघि नै यी सबै कुरा बताइदिएको छु। तर ती दिनको महासङ्कष्टपछि सूर्य अँध्यारो हुनेछ, चन्द्रमाले आफ्नो प्रकाश दिने छैन, ताराहरू आकाशबाट खस्नेछन् र स्वर्गमा भएका शक्तिहरू हल्लिनेछन्। त्यसपछि तिनीहरूले मानिसका पुत्रलाई बादलमा महान शक्ति र महिमामा आउँदै गरेको देख्नेछन्। तब उसले आफ्ना स्वर्गदूतहरूलाई पठाउनेछन् र उसले चारै दिशाबाट पृथ्वीको अन्तिम छेउदेखि आकाशको अन्तिम छेउबाट आफ्ना चुनिएकाहरूलाई जम्मा गर्नेछ। अन्जिरको रुखबाट पाठ सिक, जब हाँगाहरूमा मुना पलाउँछ र पातहरू लाग्छन्, तिमीहरू ग्रीष्म नजिकै छ भनी जान्दछौ। त्यसै गरी जब तिमीहरूले यी सबै कुराहरू घटिरहेको देख्छौ उहाँ नजिकै हुनुहुन्छ, ढोकाकै नजिक हुनुहुन्छ भनी तिमीहरूले जान। साँच्चै म तिमीहरूलाई भन्दछु, यी सबै कुरा नभएसम्म यो पुस्ता बितेर जाने छैन। स्वर्ग र पृथ्वी बितेर जानेछ तर मेरो वचन कहिल्यै बितेर जाने छैन। तर त्यस दिन र घडीको विषयमा पितालाई बाहेक कसैलाई पनि थाहा छैन, न स्वर्गदूतहरूलाई न त पुत्रलाई। सचेत रहो, होसियार हो, किनभने यो कुन समयमा हुन्छ भनी तिमीहरू जान्दैनौ। होसियार रहो, जागा रहो र प्रार्थना गर, किनकि यो यात्रामा गएका एकजना मानिस जस्तो हो। उसले आफ्नो घर छोड्छ र उसका नोकरहरू हरेकलाई आआफ्नो कामसहित उसको घरको जिम्मा दिन्छ, अनि उसले पहरेदारलाई जागा रहन आज्ञा दिन्छ। त्यसकारण जागा रहो, किनकि घरको मालिक साँझ वा मध्यरात वा भाले बास्दा वा बिहान कुन समयमा आउँछन् भनी तिमीहरू जान्दैनौ। यदि उनी अचानक आइपुगे भने उनले तिनीहरूलाई सुतिरहेको नभेट्टाउन्। जे म तिमीहरूलाई भन्छु त्यो म सबैलाई भन्छु, जागा रहो।
मर्कुस अध्याय 14।
यो निस्तार र अखमरी रोटीको चाडभन्दा दुई दिन अघि थियो। मुख्य पुजारीहरू र शास्त्रीहरूले यसुलाई कसरी गुप्त रूपमा गिरफ्तार गर्ने र मार्ने भनी विचार गरिरहेका थिए, किनकि तिनीहरूले भनिरहेका थिए चाडको समयमा होइन ताकि मानिसहरूमाझ दङ्गा उत्पन्न नहोस्। जब यसु बेथानियमा सिमोन कुष्ठरोगीको घरमा हुनुहुन्थ्यो उहाँ टेबुलमा अडेस लागेर बसिरहनुहुँदा एकजना स्त्री अति मूल्यवान तरल पदार्थ सिंह मर्मरको सिसीमा लिएर येसु कहाँ आइन्, जुन शुद्ध जटामसी थियो। तिनले त्यो सिसीलाई फुटाइन् र उहाँको टाउकोमा खन्याइन्। तर त्यहाँका कोही कोही रिसाए, तिनीहरूले आपसमा कुरा गरे र भने, के कारणको लागि यो खेर फालिँदैछ? यो अत्तरलाई 300 चाँदीका सिक्काभन्दा बढीमा बेच्न सकिन्थ्यो र गरिबहरूलाई दिन सकिन्थ्यो। र तिनीहरूले तिनलाई गाली गर्दै थिए। तर यसले भन्नुभयो, तिनलाई छोडिदेऊ, तिमीहरूले तिनलाई किन दुःख दिइरहेका छौ? तिनले मेरो निम्ति सुन्दर काम गरेकी छन्। गरिबहरू तिमीहरूसँग सधैँ हुन्छन् र तिमीहरू जहिले चाहन्छौ तिनीहरूको निम्ति गर्न सक्छौ, तर म त तिमीहरूसित सधैँ हुने छैन। तिनले जे गर्न सक्थिन् त्यही गरिन्। तिनले मेरो शरीरलाई दफनको निम्ति अभिषेक गरेकी छन्। साँच्चै म तिमीहरूलाई भन्दछु, सारा संसारभरि जहाँ जहाँ सुसमाचार प्रचार गरिन्छ त्यहाँ यी स्त्रीले गरेकी काम तिनको सम्झनामा बताइनेछ। अनि बाह्रमध्येका एकजना यहुदा इस्करियोत मुख्य पुजारीहरू कहाँ गयो ताकि त्यसले उहाँलाई तिनीहरूको हातमा सुम्पन सकोस्। जब मुख्य पुजारीहरूले यो सुने तिनीहरू खुसी भए र त्यसलाई पैसा दिने बाचा गरे। उसले येसुलाई तिनीहरूको हातमा सुम्पनलाई अवसर हेर्न थाल्यो। अखमिरी रोटीको पहिलो दिन उनीहरूले निस्तारको थुमा चढाउने बेला उहाँका चेलाहरूले उहाँलाई भने, हामी कहाँ गएर तयारी गरेको तपाईँ चाहनुहुन्छ ताकि तपाईँले निस्तारको खाना खान सक्नु भएको होस्? उहाँले आफ्ना चेलाहरूमध्ये दुईजनालाई पठाउनुभयो र तिनीहरूलाई भन्नुभयो, सहरमा जाओ र एकजना पानीको गाग्रो बोक्ने मानिसले तिमीहरूलाई भेट्नेछ र उसलाई पछ्याओ। जुन घरभित्र उपस्छ उसलाई पछ्याओ र त्यस घरको मालिकलाई भन, गुरुज्यू भन्नुहुन्छ मेरो पाहुना कोठा कहाँ छ जहाँ मैले मेरा चेलाहरूसँग निस्तार चाडको भोज खानेछु। उनले तिमीहरूलाई एउटा तयार भएको ठूलो माथिल्लो तलाको कोठा देखाउनेछ, त्यहाँ नै हाम्रो निम्ति तयारी गर्नु। चेलाहरू निस्केर सहरतिर लागे। तिनीहरूले उहाँले तिनीहरूलाई भन्नुभए जस्तै पाए र तिनीहरूले निस्तार चाडको तयारी गरे। जब साँझ पर्यो उहाँ आफ्ना बाह्रजना चेलासँग आउनुभयो। जब उहाँहरू टेबुलमा अडेस लागेर खाँदै हुनुहुन्थ्यो, येशूले भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, मसँग खाइरहेकाहरूमध्ये एकजनाले मलाई धोका दिनेछ। उनीहरू सबै एकदमै निराश भए र तिनीहरू एक एकजनाले उहाँलाई भने, के म त होइन? येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्नुभयो, यी बाह्रजना मध्येका एक हुन् जसले मसँग अहिले कचौरामा रोटी चोपिरहेको छ। मानिसका पुत्र धर्मशास्त्रमा उसको बारेमा लेखिए बमोजिम जानेछ, तर धिक्कार जसद्वारा मानिसका पुत्रलाई धोका दिइनेछ, त्यसको निम्ति त्यो त नजन्मेको भए नै असल हुने थियो। तिनीहरूले खाँदै गर्दा येशूले रोटी लिनुभयो, आशिष दिनुभयो र बाँच्नुभयो। उहाँले यो तिनीहरूलाई दिनुभयो र भन्नुभयो, यो लेऊ, यो मेरो शरीर हो। उहाँले कचौरा लिनुभयो, धन्यवाद दिनुभयो, तिनीहरूलाई दिनुभयो र तिनीहरू सबैले त्यसबाट पिए। उहाँले तिनीहरूलाई भन्नुभयो, यो करारको मेरो रगत हो, यो रगत धेरैका निम्ति बगाइएको छ। साँच्चै म तिमीहरूलाई भन्दछु, यो दागको फलबाट तबसम्म पिउने छैन जबसम्म मैले परमेश्वरको राज्यमा यसलाई नयाँ गरी पिउँदिन। जब उहाँहरूले एउटा भजन गाउनुभयो, उहाँहरू जैतुन डाँडामा जानुभयो। येशूले तिनीहरूलाई भन्नुभयो, तिमीहरू सबै मेरो कारणले पछि हट्नेछौ, किनकि यसरी लेखिएको छ, म गोठालोलाई हिर्काउनेछु र भेडाहरू छरपष्ट हुनेछन्, तर म जीवित भई उठेपछि म तिमीहरूभन्दा अघि गालिलमा जानेछु। पत्रुसले उहाँलाई भने, सबैजना पछि हटे पनि म पछि हट्ने छैन। येशूले तिनलाई भन्नुभयो, साँच्चै म तिमीलाई भन्दछु कि यस रात भाले दुईपल्ट बाँच्नु अघि तिमीले मलाई तीनपल्ट इन्कार गर्नेछौ। तर पत्रुसले भने, यदि म तपाईँ सँगै मर्नुपर्छ भने पनि म तपाईँलाई इन्कार गर्ने छैन। तिनीहरू सबैले उही प्रतिज्ञा गरे। उहाँहरू गेत्सेमनी भन्ने ठाउँमा आइपुग्नुभयो र येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, मैले प्रार्थना गर्दा यहाँ बस। उहाँले पत्रुस, याकुब र युहन्नालाई आफूसँग लानुभयो र उहाँ दुखित र अति व्याकुल हुनुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो, मेरो प्राण मरे जत्तिकै गहिरो वेदनामा छ, यहाँ बस र जागा रह। येशू अलि परतिर जानुभयो, भुइँमा लम्पसार पर्नुभयो र प्रार्थना गर्नुभयो कि यदि यो सम्भव थियो भने यो घडी उहाँबाट हटेर जाओस्। उहाँले भन्नुभयो, हे अब्बा पिता, तपाईँमा सबै थोक सम्भव छ, यो कचौरा मबाट हटाउनुहोस्, तर मेरो इच्छा होइन तपाईँको इच्छा पूरा होस्। उहाँ फर्केर आउनुभयो र तिनीहरूलाई सुतिरहेको भेट्टाउनुभयो र उहाँले पत्रुसलाई भन्नुभयो, सिमोन, के तिमी पनि मस्त निन्द्रामा छौ? के एक घण्टा पनि जागा रहन सकेनौ? जागा रहो र परीक्षामा नपरौं भनी प्रार्थना गर। वास्तवमा आत्मा त तत्पर छ, शरीर कमजोर छ। उहाँ फेरि जानुभयो अनि प्रार्थना गर्नुभयो र उहाँले उही वचनहरू प्रयोग गर्नुभयो। फेरि उहाँ आउनुभयो र तिनीहरूलाई सुतिरहेको भेट्टाउनुभयो, किनभने तिनीहरूका आँखा लोलाएका थिए र उहाँलाई के भन्ने भनी तिनीहरूले जानेनन्। उहाँ तेस्रो पल्ट आउनुभयो र तिनीहरूलाई भन्नुभयो, के तिमीहरू अझै सुतिरहेका छौ र आराम गरिरहेका छौ? भयो, समय आएको छ, हेर, मानिसका पुत्र पापीहरूको हातमा सुम्पिँदैछ, उठर जाऊ, हेर, मलाई धोका दिने नजिकै छ। उहाँ बोल्दै गर्नुहुँदा बाह्रजना मध्येको यहुदा आइपुग्यो अनि त्योसँग मुख्य पुजारीहरू, शास्त्रीहरू र धर्मगुरूहरूबाट आएका तरवार र लाठा बोकेको एउटा ठूलो हुल थियो। अब उहाँलाई विश्वासघात गर्नेले तिनीहरूलाई एउटा संकेत दिएको थियो, जसलाई मैले चुम्बन गर्छु ऊ त्यही हो, उसलाई समात र सुरक्षा घेरामा लैजाओ। जब यहुदा आयो, तुरन्तै त्यो येशु कहाँ आयो र भन्यो, रब्बी, र त्यसले उहाँलाई चुम्बन गर्यो। त्यसपछि तिनीहरूले उहाँमाथि हात हाले र पक्रे। तर त्यहाँ उभिनेहरूमध्ये एकजनाले आफ्नो तरवार थुते र मुख्य पुजारीका नोकरको कान काटिदिए। येशूले तिनीहरूलाई भन्नुभयो, कि तिमीहरू डाकुको विरुद्धमा आएझै तरवार र भाला लिएर आउँछौ? जब म तिमीहरूसँग दैनिक हुन्थे र मैले मन्दिरमा सिकाइरहेको थिएँ, तिमीहरूले मलाई गिरफ्तार गरेनौ, तर धर्मशास्त्र पूरा होस् भनेर यस्तो भयो। अनि येशूसँग भएका सबैले उहाँलाई छाडे र भागे। एकजना जवान मानिस उहाँको पछि लाग्यो, जसले सुतीको कपडा मात्र लगाएका थिए, जसलाई तिनको कम्मरमा बेरिएको थियो। तिनीहरूले त्यसलाई पक्रे, तर उसले त्यो सुतीको कपडा त्यही नै छाडे र नाङ्गै भागे। तिनीहरूले उहाँलाई प्रधान पुजारी कहाँ लगे। त्यहाँ तिनीसँग मुख्य पुजारीहरू, धर्मगुरूहरू र शास्त्रीहरू भेला भएका थिए। अब पत्रुसले चाहिँ टाढैबाट उहाँलाई प्रधान पुजारीको घरको आँगनसम्म पछ्याए। तिनी पहरेदारहरूसँगै बसे, जसले न्यानो हुन आगो ताप्दै थिए। अब मुख्य पुजारीहरू र सबै यहुदी परिषदले येशूको विरुद्धमा गवाही खोजिरहेका थिए ताकि तिनीहरूले उहाँलाई मृत्युदण्ड दिन सकुन्। तर तिनीहरूले कुनै पनि कुरा भेट्टाएनन्, किनभने धेरैले उहाँको विरुद्धमा झुटो गवाही ल्याए, तर तिनीहरूका गवाही मिलेन। कोही खडा भए र उहाँको विरुद्धमा झुटो गवाही ल्याए। तिनीहरूले भने, यसले यसो भनेको हामीले सुन्यौं, हातद्वारा बनाइएका यो मन्दिर मैले नष्ट गर्नेछु र तीन दिनमा हात बिना नै बनाइएको अर्को मन्दिर मैले बनाउनेछु। तापनि तिनीहरूको गवाही एकै मतको भएन। प्रधान पुजारी तिनीहरूका बीचमा उभिए र येशूलाई सोधे, के तिमी कुनै जवाब दिँदैनौ? यी मानिसहरूले तिम्रो विरुद्धमा दिएका गवाही के हुन् नि? तर उहाँ चुपचाप रहनुभयो र जवाब दिनु भएन। प्रधान पुजारीले उहाँलाई फेरि प्रश्न गरे र भने, के तिमी धन्यका पुत्र ख्रिष्ट हौ? येशूले भन्नुभयो, म हुँ। र तिमीहरूले मानिसका पुत्रलाई शक्तिको दाहिने हातपट्टि बसेको र आकाशको बादलसँग आएको देख्नेछौ। प्रधान पुजारीले आफ्नो लुगा च्यातेर भने, के हामीलाई अझै गवाहीको आवश्यक पर्छ र? तपाईँहरूले ईश्वर निन्दा सुन्नुभएकै छ, तपाईँहरूको के निर्णय छ? अनि तिनीहरू सबैले मृत्युको योग्य भएकालाई झैं दोष लगाए। केहीले उहाँलाई थुक्न र उहाँको अनुहार छोप्न र हिर्काउन थाले र भने, भविष्यवाणी गर। अनि अधिकारीहरूले उहाँलाई लगे र पिटे। पत्रुस तल आँगनमा हुँदा प्रधान पुजारीका नोकर्नीहरूमध्ये एकजना तिनी कहाँ आई, त्यो न्यानो हुन आगोको नजिक उभिँदा त्यसले पत्रुसलाई देखी र उनलाई निहालेर हेरी। त्यसले भनी, तिमी पनि येशू नासरीसँग थियो। तर उनले इन्कार गरेर भने, तिमीले के भनिरहेका छौ? मैले न बुझ्छु न जान्दछु। त्यसपछि उनी आँगनमा गए। तर नोकर्नीले उनलाई त्यहाँ देखी र ती उभिएकाहरूलाई फेरि भन्न थाली, यो मान्छे पनि तिनीहरूमध्येकै एकजना हो। तर उनले फेरि पनि इन्कार गरे। केही समयपछि त्यहाँ उभिनेहरूले पत्रुसलाई भने, निश्चय नै तिमी पनि तिनीहरूमध्येकै एक हौ, किनकि तिमी पनि गालिली नै हौ। तर उनले आफैलाई सराप्न र क्रिया हालेर भन्न लागे, तिमीहरूले कुरा गरिरहेका यी मानिसबारे मलाई केही थाहा छैन। तुरन्तै भाले दोस्रो चोटि बास्यो। त्यसपछि पत्रुसले येशूले उनलाई भन्नुभएका वचनहरू स्मरण गरे, दुईचोटि भाले बास्नु अघि तिमीले मलाई तीन पटक इन्कार गर्नेछौ। र उनी धुरु धुरु रोए।
मर्कुस अध्याय 15। बिहान सबेरै मुख्य पुजारीहरूसँगै धर्मगुरूहरू, शास्त्रीहरू र सम्पूर्ण यहुदी परिषद सँगै भेला भए, अनि तिनीहरूले येशूलाई बाँधे र लिएर गए। तिनीहरूले उहाँलाई पिलातस कहाँ सुम्पिदिए। पिलातसले उहाँलाई सोधे, के तिमी यहुदीहरूका राजा हो? उहाँले जवाब दिनुभयो, तपाईँ नै त्यसो भन्नुहुन्छ। मुख्य पुजारीहरूले येशूको विरुद्धमा धेरै अभियोग पेश गरिरहेका थिए। पिलातसले फेरि पनि येशूलाई सोधे, किन तिमी जवाब दिँदैनौ? हेर, तिनीहरूले तिम्रो विरुद्धमा कति धेरै अभियोग ल्याइरहेका छन्। तर येशूले पिलातसलाई कुनै जवाब दिनुभएन र जसले गर्दा तिनी छक्क परे। अब चाडको समयमा पिलातसले सामान्यतया तिनीहरूले अनुरोध गरे अनुसार एउटा कैदीलाई मुक्त गर्थे। विद्रोहमा विद्रोहीहरूसँगै सहभागी भएका हत्याराहरूमध्ये त्यहाँ झ्यालखानामा बारब्बा नाउँ गरेका एकजना मानिस कैदमा थिए। भीड पिलातस कहाँ आयो र तिनले विगतमा गरे झैं तिनीहरूका निम्ति गर्नलाई अनुरोध गर्न थाले। पिलातसले तिनीहरूलाई जवाब दिए र भने, के तिमीहरू मैले यहुदीहरूका राजालाई मुक्त गरेको चाहन्छौ? किनभने डाहको कारणले गर्दा नै मुख्य पुजारीहरूले येशूलाई तिनको हातमा सुम्पेका हुन् भन्ने तिनलाई थाहा थियो। तर मुख्य पुजारीहरूले भीड़लाई बरु बारब्बालाई नै मुक्त गरिनुपर्छ भनी कराउन उक्साएका थिए। पिलातसले तिनीहरूलाई फेरि जवाब दिए र भने, त्यसो भए यहुदीहरूका राजालाई म के गरौं त? तिनीहरू फेरि चिच्याए, त्यसलाई क्रुसमा टाग्नुहोस्। पिलातसले तिनीहरूलाई भने, त्यसले के गल्ती गरेको छ र? तर तिनीहरू झन्ठूलो स्वरमा चिच्याए, त्यसलाई क्रुसमा टाग्नुहोस्। पिलातसले भीड़लाई सन्तुष्ट पार्न चाहे, त्यसैले तिनले तिनीहरूका निम्ति बारब्बालाई छोडिदिए। तिनले येशूलाई कोरा लगाएर क्रुसमा टाँग्नको निम्ति सुम्पिदिए। सिपाहीहरूले उहाँलाई चोकमा लगे र तिनीहरूले सिपाहीहरूको सम्पूर्ण जत्थालाई सँगै बोलाए। तिनीहरूले येशूलाई बैजनी रङको पोसाक पहिराइदिए र तिनीहरूले काँडाको मुकुट बनाएर उहाँको टाउकोमा लगाइदिए। तिनीहरूले हे यहुदीहरूका राजा भनी उहाँलाई सलाम गर्न थाले। तिनीहरूले निगालोले उहाँको टाउकोमा हिर्काए र उहाँलाई थुके। तिनीहरूले सम्मानमा उहाँको सामु घुँडा टेके। जब तिनीहरूले उहाँको गिल्ला गरे, तिनीहरूले बैजनी रङको पोसाक फुकालिदिए र उहाँको आफ्नै पोसाक लगाइदिए र उहाँलाई क्रुसमा टाँग्न लिएर गए। तिनीहरूले गाउँबाट आइरहेका कुरेनीका सिमोन नाउँ गरेका एउटा बटुवालाई सेवा गर्न दबाब दिए। तिनीहरूले तिनलाई येशूको क्रुस बोक्न कर लगाए। सिपाहीहरूले येशूलाई गलगत्था भनिने ठाउँमा ल्याए, जसको अर्थ हुन्छ खप्परको ठाउँ। तिनीहरूले उहाँलाई सिरका मिसाइएको दाखमध्ये पिउन दिए, तर उहाँले त्यो पिउनु भएन। तिनीहरूले उहाँलाई क्रुसमा टाँगे।
र प्रत्येक सिपाहीले उहाँको पोसाकको कुन चाहिँ टुक्रा लिने भनी एक आपसमा चिट्ठा हाले र भाग लगाए। तिनीहरूले उहाँलाई क्रुसमा टाक्दा तेस्रो पहर भएको थियो। तिनीहरूले उहाँको विरुद्धमा यस्तो दोषपत्र लेखे, यहुदीहरूका राजा। तिनीहरूले उहाँसँग दुईजना डाकुलाई क्रुसमा टाँगे, एउटालाई उहाँको दाहिनेपट्टि र अर्कोलाई देब्रेपट्टि। अनि उहाँ अधर्मीहरूसँग गनिनुभयो भन्ने धर्मशास्त्रको वचन पूरा भयो। त्यहाँबाट जानेहरूले आफ्नो टाउको हल्लाउँदै उहाँको अपमान गरे, आहा, तिमीले त मन्दिरलाई नष्ट गरेर तीन दिनभित्र नै निर्माण गर्थ्यौ त, आफैलाई बचाओ र क्रुसबाट ओर्लेर आओ। त्यसै गरी मुख्य पुजारीहरूले शास्त्रीहरूसँग मिलेर एक आपसमा यसो भन्दै उहाँको गिल्ला गरे, त्यसले अरूहरूलाई त बचायो तर आफैलाई बचाउन सक्दैन। इसरायलका राजा ख्रिस्ट क्रुसबाट तल ओर्लेर आओस् ताकि हामी देखेर विश्वास गर्न सकौं। अनि उहाँसँगै क्रुसमा टाँगिएकाहरूले पनि उहाँको गिल्ला गरे। छैटौं घडीदेखि नवौं घडीसम्म सारा जगतमा अन्धकार छायो। नौ घडीमा यसो ठूलो स्वरमा यसो भन्दै कराउनुभयो, इलोई इलोई लामा सबखतनी, जसको अर्थ मेरा परमेश्वर मलाई किन त्याग्नु भएको भन्ने हुन्छ। त्यहाँ उभिएकाहरूमध्ये केहीले यो सुनेर भने, हेर, त्यसले एलियालाई बोलाउँदैछ। कोही दौडेर गए, एउटा स्पन्जमा सिर्का हाले र यसलाई निगालोको लट्ठीमा राखे अनि उहाँलाई दिए। त्यो मानिसले भने, उसलाई तल झार्न एलिया आउँछन् कि, हेरौँ है त। तब येशु ठूलो स्वरले कराउनुभयो र प्राण त्याग्नुभयो। मन्दिरको पर्दा माथिदेखि तलसम्म दुई भागमा चिरियो। जब त्यहाँ उभिएर येशु यसरी मर्नुभएको देख्ने कप्तानले यो देखे, तिनले भने, साँच्चै यी मानिस परमेश्वरका पुत्र नै थिए। त्यहाँ टाढाबाटै हेर्ने स्त्रीहरू पनि थिए, तिनीहरूमध्ये मरियम मग्दलिनी, मरियम र सलोमी थिए। उहाँ गालिलमा हुनुहुँदा तिनीहरूले उहाँलाई पछ्याए र उहाँको सेवा गरे। अरू धेरै स्त्री पनि उहाँसँग यरुसलेममा आएका थिए। जब साँझ पर्यो, यो तयारी गर्ने दिन अर्थात् सभा दिनको अघिल्लो दिन भएको हुनाले अरिमाथियाका योसेफ त्यहाँ आए। तिनी परिषदका आदरणीय व्यक्ति थिए जसले परमेश्वरको राज्यको प्रतीक्षा गरिरहेका थिए। तिनी साहसका साथ पिलातस कहाँ गए अनि येशुको लास मागे। येशु पहिले नै मरिसक्नु भएको थियो भनी सुन्दा पिलातस छक्क परे। तिनले कप्तानलाई बोलाए र येशु मर्नुभएको थियो वा थिएन भनी सोधे। जब तिनले येशु मरिसक्नु भएको कुरा कप्तानबाट थाहा पाए, तिनले येशुको शरीर योसेफलाई दिए। योसेफले मलमलको कपडा ल्याएका थिए। तिनले उहाँलाई क्रुसबाट तल झारे, उहाँलाई मलमलको कपडाले बेरे अनि चट्टान काटेर बनाइएको चिहानमा उहाँलाई राखे। तब तिनले चिहानको मुखमा एउटा ढुङ्गालाई गुडाएर छोपे। मरियम मग्दलिनी र योसेफकी आमा मरियमले येशुलाई कहाँ गाडिएको थियो भन्ने देखेका थिए।
मर्कुस अध्याय 16।
जब सवाद दिन सकियो, मरियम मग्दलिनी र याकुबकी आमा मरियम र सलोमीले सुगन्धित मसला ल्याए कि तिनीहरू आउन सकुन् र येशुको शरीर अभिषेक गर्न सकुन्। हप्ताको पहिलो दिन बिहान सबेरै घाम झुल्कदा तिनीहरू चिहानमा गए। तिनीहरूले एकआपसमा भन्दै थिए, चिहानको मुखबाट हाम्रो लागि ढुङ्गा कसले हटाइदिन्छ होला। जब तिनीहरूले माथि हेरे र उनीहरूले ढुङ्गा हटाइसकेको देखे, किनभने ढुङ्गा धेरै ठूलो थियो, उनीहरू चिहानभित्र प्रवेश गरे र एकजना जवान मानिस सेतो पोसाक लगाएर दाहिनेपट्टि बसिरहेका देखे र तिनीहरू छक्क परे। तिनले तिनीहरूलाई भने, नडराओ, तिमीहरूले येशु नासरीलाई खोज्दैछौ जसलाई क्रुसमा टाँगिएको थियो। उहाँ जीवित भई उठ्नुभएको छ, उहाँ यहाँ हुनुहुन्न। तिनीहरूले उहाँलाई राखेको ठाउँलाई हेरे। तर जाओ, पत्रुस र उहाँका चेलाहरूलाई भनिदेऊ कि उहाँ तिमीहरूभन्दा अघि गालिलमा जाँदै हुनुहुन्छ, उहाँले भन्नुभयो जस्तै तिमीहरूले उहाँलाई त्यहाँ देख्नेछौ। तिनीहरू बाहिर निस्के र चिहानबाट दौडेर गए। तिनीहरू कामिरहेका थिए र छक्क परे। तिनीहरूले कसैलाई केही पनि भनेनन् किनकि तिनीहरू डराएका थिए। हप्ताको पहिलो दिन सबैरै उहाँ जीवित भई उठ्नुभएपछि उहाँ मरियम मग्दलिनी कहाँ देखा पर्नुभयो, जसबाट उहाँले सातवटा भूत निकाल्नु भएको थियो। उनी गइन् र उनीसँग भएका सबैलाई बताइन्। त्यसबेला तिनीहरूले विलाप गर्दै रोइरहेका थिए। तिनीहरूले सुने कि उहाँ जीवित हुनुहुन्छ र उनले उहाँलाई देखिन्, तर तिनीहरूले विश्वास गरेनन्। त्यसपछि उहाँ दुईजना मानिससँगै अर्कै बाटोमा हिँडिरहनु भएको थियो। तिनीहरू गएर अरू चेलाहरूलाई बताए, तर उनीहरूले तिनीहरूलाई विश्वास गरेनन्। पछि येशु एघारजना कहाँ तिनीहरू टेबुलमा अडेस लगाएर बसिरहँदा देखा पर्नुभयो अनि उहाँले तिनीहरूको अविश्वास र कठोर हृदयको निम्ति तिनीहरूलाई हप्काउनुभयो, किनकि उहाँ मृतकहरूबाट जीवित भई उठ्नुभएपछि तिनीहरूले उहाँलाई देख्नेहरूका कुरा विश्वास गरेनन्। उहाँले तिनीहरूलाई भन्नुभयो, सारा संसारमा जाओ र समग्र सृष्टिलाई सुसमाचार प्रचार गर, जसले विश्वास गर्छ र बप्तिस्मा लिन्छ त्यो बचाइनेछ र जसले विश्वास गर्दैन त्यो दोषी ठहरिनेछ। जसले विश्वास गर्नेछन् तिनीहरूसँग यी चिह्नहरू हुनेछन्। तिनीहरूले मेरो नाउँमा भूतहरू धपाउनेछन्। तिनीहरूले नयाँ भाषाहरूमा बोल्नेछन्। तिनीहरूले आफ्ना हातले सर्पहरू समाउनेछन् र यदि तिनीहरूले कुनै विषालु पदार्थ पिए पनि यसले तिनीहरूलाई कुनै हानि गर्ने छैन। तिनीहरूले बिरामीमाथि हात राख्नेछन् र तिनीहरू निको हुनेछन्। प्रभु तिनीहरूसँग भएपछि उहाँ स्वर्गमा उचाली लगिनुभयो र परमेश्वरको दाहिने हातपट्टि बस्नुभयो। चेलाहरू गए र सबैतिर प्रचार गरे र प्रभुले तिनीहरूसँग काम गर्नुभयो र तिनीहरूसँग भएका आश्चर्य चिह्नहरूले वचनलाई पुष्टि गर्नुभयो।